ومن اظلم ممن منع مساجد اللہ, اور کون بڑا ظالم ہے اس سے. اس کا مطلب سب سے بڑا ظالم وہ ہے. کون بڑا ظالم ہے اس سے کا مطلب کیا ہے؟ اس سے بڑا ظالم کوئی ہے ہی نہیں. کس سے؟ جو منع کرے اللہ کی مسجدوں سے. ایسا بھی کوئی ہو سکتا ہے جو اللہ کی مسجد سے روکے کسی کو؟ اَن یُذْکَرَ فِیہَا اسْمُہُ, کہ ذکر کیا جائے ان میں اس کا نام. کس کا نام؟ اللہ کا نام. اس چیز سے روکے کہ اللہ کا نام ذکر کیا جائے ان میں. وَسَعَا فِی خَرَابِہَا, اور کوشش کرے ان کی ویرانی کی. ان کی ویرانی کی کوشش کرے کہ مسجدوں میں لوگ نہ جائیں, ظاہر ہے ویران ہو جائیں گی مسجد. یہ کب کا ذکر آ رہا ہے؟ اصل میں دیکھیں, نبی کریم صلی اللہ علیہ وسلم اور صحابہ کرام جب حدیبیہ والے سال کعبۃ اللہ کی طرف گئے تھے عمرہ کرنے کے لیے, تو ان کو روک دیا گیا تھا, حتیٰ کہ ان کو راستے میں ہی پھر قربانیاں کرنی پڑیں گی, اور صلح حدیبیہ ہوئی تھی. حالانکہ وہ نہیں روک سکتے تھے, ان کو کوئی رائٹ نہیں تھا روکنے کا. اسی کو یہاں پہ کہا گیا ہے کہ کون اس سے بڑا ظالم ہے جو اللہ کی مسجدوں سے لوگوں کو روکے. یہ اللہ کا گھر ہے اور وہ اس سے لوگوں کو روکنے لگے ہوئے. حالانکہ یہ خود کو کیا کہتے ہیں کہ ہم تو اس مسجد کے رکھوالے ہیں, ہم تو کعبۃ اللہ کے خدمت گزار ہیں, اور خدمت گزار بنتے بنتے اس کے مالک ہی بن گئے. اللہ کے گھر میں اسی کا نام لینے سے لوگوں کو روکتے ہیں. تو اس چیز کو یہاں پہ بیان فرمایا گیا. اور دوسری بات یہ ہے نا کہ مشرکین مکہ ویسے بھی جب آپ صلی اللہ علیہ وسلم مکہ میں تھے, تو کس طرح سے وہ آپ صلی اللہ علیہ وسلم کو روکنے کی کوشش کرتے تھے کہ آپ صلی اللہ علیہ وسلم کعبہ میں عبادت نہ کر سکے, ایک اللہ کی عبادت نہ کر سکے. وہاں پہ لا کے بت رکھ دیے ہوئے تھے انہوں نے. یہ مسجد کی ویرانی کی ہی چیزیں ہیں نا. وہ مشرکوں سے تو اللہ کی مسجدیں آباد نہیں ہو سکتی. تو انہوں نے یہ جو کام کیے تھے وہاں پہ, ظاہر ہے بتوں کو لا کے رکھنا اور ایک اللہ کی عبادت نہ کرنا, تو یہ مسجد سے روکنا ہے. تو مسجد کی ویرانی کیسے ہوتی ہے؟ دیکھیں, ایک تو مسجد کی ویرانی حسی ہے, فزیکل ہے, اور دوسری مانوی ہے. حسی اور مانوی کیا چیز ہوتی ہے؟ تو جو چیز آپ فزیکلی دیکھ سکیں نا, مثال کے طور پہ آپ کہیں یہ چیز حرام ہے اس لیے کہ کوئی پورک ہے یا کوئی اور حرام چیز ہے, وہ اس میں کوئی حرام انگریڈینٹ ہے. ایک مانوی اس کی حرام ہونا کیا ہوگا؟ کہ وہ حرام مال سے ہو, چاہے وہ چکن ہے, حلال چکن ہے, لیکن وہ حرام مال سے خریدا ہوا ہے, حرام انکم سے ہے, تو وہ حرام ہے اس بندے کے لیے. تو کیا ہے یہ؟ یہ مانوی ہے, یعنی ایک بالکل فزیکلی سامنے نظر آتی ہے نا. تو حسی کیا ہے؟ اس میں مسجدوں کو ڈھا دینا, مسجدوں کو میں لوگوں کو آنے نہ دینا, وہاں پہ تخریب کاری کرنا, وہاں پہ کوئی بم پھٹ رہے ہیں یا یہ ہو رہا ہے, تو یہ تو مسجدوں کو ویرانی کی کوشش ہے نا. دوسرے, مسجد کی مانوی جو خرابی ہے, ویرانی کیسے کرنا, کہ مسجد میں لوگ ہی نہ آئے تو مسجد ویران ہو گئی, یہ مانوی ہے. اس کے مسجد کا مقصد ہی ختم کر دیا جائے. جو مسجد کا مقصد, وہاں پہ لڑائی جھگڑے اور ایسے فساد ہونے لگے, وہاں پہ بدعات شروع کر دی جائے, یہ سارے مسجد کی ویرانی کی چیزیں ہیں. تو کس طرح سے مسجد کو ویران کیا جاتا ہے؟ انہی حربوں سے مسجد ویران کی جاتی ہے. تو مشرکین مکہ تو ایسا کام کرتے ہی تھے, انہوں نے تو ایسا کیا ہی کہ مسجد حرام کو انہوں نے مسلمانوں کے لیے اس کا داخلہ, مسلمانوں کو داخل ہونے سے روک دیا. لیکن آج کیا مسجد کی ویرانی کے لیے کوششیں ہوتی ہیں؟ کیا آپ سمجھتے ہیں کہ آج بھی مسجدوں کو ویران کرنے کی کوشش کی جاتی ہے؟ اگر ہم دیکھیں, کل بھی یہ کوشش کی جاتی تھی اور آج بھی یہ کوشش کی جاتی ہے. اقبال نے کہا تھا نا, مسجد تو بنا دی شبر میں ایمان کی حرارت والوں نے, من اپنا پرانا پاپی ہے, برسوں میں نمازی بن نہ سکا. مسجدیں تو ہم کھڑی کر دیتے ہیں, کچھ دنوں میں مسجدیں کھڑی ہو جاتی ہیں, لیکن نمازی کہاں سے لائیں؟ آج ویرانی کا سب سے بڑا سبب کیا ہے؟ مسلمانوں کا نماز سے دور ہونا. اتنی بڑی بڑی مسجدیں تو ہم نے بنا لی ہیں جس میں 300-400 لوگ آ سکے, लेकिन कभी आप मस्जिद की आबादी जाके देखें, कितनी होती है सिवाय जुमे के? पूरा हफ्ता या रमजान, साल में एक महीना, इसके अलावा मस्जिद की क्या आबादी है? खुद आप लोगों को खुद अंदाजा होगा इस चीज का। अव्वल तो नमाज 5 वक्त के नमाजी बहुत कम लोग रह गए, और जो हैं वो भी मस्जिद का रुख नहीं करते। आज हमारे बाजार आबाद हैं और मस्जिदें वीरान हैं, क्योंकि मुसलमानों के लिए अब मस्जिदें महबूब जगह नहीं है। जो अल्लाह की सबसे महबूब जगह है ना, वो मस्जिद है, और जो अल्लाह ताला के लिए सबसे नापसंदीदा जगह है वो बाजार है। हमने मस्जिदें वीरान कर दी, बाजार आबाद कर दिए। मस्जिदों की वीरानी जरा घरों में ढूंढे। जब घर खेल तमाशों, बाजों, गाजों, एंटरटेनमेंट, रंगारंग जो मसरूफियात हैं उनकी जगह बन जाए, तो मस्जिद कौन जाएगा? जब माएं जिन्होंने बच्चों के दिलों में मस्जिद का शौक डालना था वो बेइल्म हैं, जाहिल हैं, तो बच्चों को ये शौक कहाँ से आएगा? आज मस्जिदों वाले एंटरटेनमेंट का माहौल पैदा करते हैं, खेल तमाशों के वो चीजें लेकर आते हैं कि किसी तरह लोगों को मस्जिद बुलाएं। क्यों? मस्जिद क्या इन्हीं चीजों के लिए? नहीं, इन चीजों के लिए नहीं है, लेकिन हमारा टेस्ट ऐसा बन गया है फन और एंटरटेनमेंट का। बस जहां हर वक्त हमें फन एंटरटेनमेंट चाहिए, जहां फन और एंटरटेनमेंट होगी वहां हम जाएंगे, और जहां नहीं होगी वो तो बोर है, हम बोर हो जाएंगे। और ये हाल सिर्फ बच्चों का नहीं है, जवानों का, बूढ़ों का, सबका यही हाल है। आज देखें, ले दे के चंद एक बूढ़े रह जाते हैं जो लाठी टेक के मस्जिद तक पहुंचते, बाकी तो कोई नहीं जाता। जवानों के लिए और तरह की एंटरटेनमेंट का वो इंतजाम करते हैं, गा गा के कुछ चीजें सुनाएंगे तो लोगों को अच्छा लगेगा। सिर्फ नमाज के लिए या कोई दीनी मजलिसें हैं, इल्म की मजलिसें हैं, उनके लिए कौन आए? आप दूसरी तरफ बाजारों की रौनकें देख लें, ऐसा लगता पूरी नस्ल ही हमारी शैतानी रंग में रंग गई है। बाजारों में अजान की आवाज आती है और कोई टस से मस नहीं होता। अपने मुल्कों में देख लें जो मुसलमान मुल्क है, और मस्जिदों में तो औरतों के लिए तो नमाज की जगह ही नहीं रखी जाती, या औरतों ने नमाज नहीं पढ़नी होती। गैर मुस्लिम ममालिक में तो छोड़ें, अपने मुसलमान मुल्कों में देखें ना, एक एक फिल्म के शो में कितनी आबादी होती है और एक नमाज में कितनी आबादी होती है, जरा आप कंपैरिजन करके देखें। नेट कैफेज में कितनी आबादी होती है और मस्जिद में कितनी होती है? हालांकि 5 बार हय्या अलल फलाह, आओ कामयाबी की तरफ, आओ नमाज की तरफ, ये आवाजें आ रही हैं, और ना ही बच्चों को होश है, ना वालदैन को होश है, ना खुद नमाज को जाते हैं, ना बच्चों को लेकर जाते हैं। अगर कोई लड़का कहीं उसका दिल मोम हो ही जाए, मस्जिद जाने ही लगे, तो माएं खुद रोक देती हैं कि आजकल मस्जिदों में बड़ा खतरा है, बम फट रहे हैं, मस्जिद ना जाओ, खुद रोकती हैं। ये कैसी माएं हैं? अल्लाह ताला ने तो फरमाया, उससे बड़ा जालिम कौन है जो अल्लाह की मस्जिद से रोके? मौत का तो एक दिन मुआयना नहीं, ये तो एक मुसलमान का अकीदा है। मौत ना पहले आनी है ना बाद में आनी है। मस्जिद में बम ना भी फटा तो अगर उसकी मौत आई होगी तो वो रस्ते में कहीं मर जाएगा, कहीं और मर जाएगा, लेकिन मौत आके रहनी है। तो क्या मस्जिद जाने से मौत आ जाएगी? वहां आ गई तो शहादत है। लेकिन ये कितनी बड़ी जहालत है, बेइल्मी है, और एक नस्ल की नहीं है, कई नस्लें बेइल्म रही हैं, तो आज इस नस्ल को भी हिस्से में यही जहालत आ गई। ये विरसा मिला है पिछली नस्लों से, और आज हम यही विरसा आगे दे रहे हैं। आज हमारी मस्जिदें वीरान है और हमें इसका दुख नहीं है। हमारी नस्लें उन कामों में मसरूफ हैं जिनसे जिंदगी तबाह हो सकती है। फलाह नहीं मिल सकती, फलाह नमाज में उस तरफ आना नहीं है। तो अल्लाह ताला ने यहां पे सवाल किया है, कल अहले मक्का से ये सवाल था, आज हमसे है, कौन इससे बड़ा जालिम हो सकता है? आप सोचते हैं जालिम कौन है, आपके जहन में आता है, अगर आपसे पूछा जाए जालिम कौन होता है, आप कहेंगे जागीरदार, करप्ट लोग, वडेरे, ये जालिम है। अल्लाह ताला फरमा रहे हैं सबसे बड़ा जालिम, इससे बड़ा जालिम कौन हो सकता है? अल्लाह की मस्जिद से रोकता है, जो इबादत गाह को वीरान कर रहा है। फिर आप देखिए ना, एक वजह इसकी फिरका बंदी भी है। अपने फिरके के लोगों को नमाज पढ़ने देनी है अपनी मस्जिद में, अगर कोई और आ जाए उसको इजाजत नहीं है। بعض مسجدوں میں تو یہاں تک حال ہے کہ اگر کوئی اور فرقے والا آ کے پڑھ لے نماز تو اس کے بعد مسجد کو باقاعدہ دھوتے ہیں کہ ناپاک ہو گئی ہے. پھر نمبر ٹو بات کیا ہے کہ مسجدوں میں ایسی بحثیں ہوتی ہیں, ایسی پولیٹکس ہوتی ہے کہ عام لوگ دور بھاگتے ہیں کہ یہاں پہ تو بھائی لڑائی جھگڑے ہی بہت ہیں, پولیٹکس ہی اتنی ہے, وہاں سے تو برکت ہی اٹھ جاتی ہے. یہ اللہ کا گھر ہے, وہاں پہ آوازیں اونچی ہونے لگتی ہیں, قیامت کی یہ نشانی ہے کہ مسجدوں میں آوازیں اونچی ہونے لگیں گی. لیکن مسجدیں آج جھگڑے کی جگہ بن گئی ہیں. عام لوگ توبہ کرتے ہیں, کانوں کو ہاتھ لگاتے ہیں, بھائی یہاں سے تو دور ہی رہو, ہم سے نہیں اس پولیٹکس میں پڑا جاتا. کیا یہ لوگ اللہ کی مسجد سے منع نہیں کر رہے؟ منع کرنے کا مطلب یہ نہیں ہے کہ کوئی اٹھ کے کھڑا ہو جائے اور کہے نہیں مسجد نہیں جانا میں اسے روک رہا ہوں, وہ تو منع کرنا ہے ہی ہے. وہ تمام اسباب, وہ تمام ریزنز جن کی وجہ سے لوگ مسجد سے دور ہو جائیں وہ سب اس میں آتے ہیں, اور جو یہ کرنے والا ہے وہ سب سے بڑا ظالم ہے. پھر آپ دیکھیں نمبر تھری ریزن, دیکھیں وہ اٹریکشنز جن کی وجہ سے مسجد جانے کا ہوش ہی نہیں رہتا. ان اٹریکشنز میں یا انٹرٹینمنٹ ہے یا جو بھی آپ کے گھر میں ایسی چیزیں ہیں جن میں انسان اتنا ڈوب جائے کہ اس کا ذہن اس قابل ہی نہیں رہتا کہ مسجد جائیں. ایک مثال دوں آپ کو, برا نہ مانیے گا مگر آپ کے فیورٹ ڈرامے کی کوئی قسط آ رہی ہو, اس کے بعد کون ہے جو اٹھ کے آج مسجد جائے گا؟ یہ آج ہمارے حال ہو گئے. ہمیں اپنے گھروں کی آبادی کی تو فکر ہے, لیکن اللہ کا گھر بے آباد ہو جائے اس کی نہیں کسی کو فکر. آباد ہو نہیں ہو ہماری تھوڑی ذمہ داری ہے, ہم اپنے گھر آباد رکھیں, ہمارے گھر نہ ویران ہو. ایسی ایکٹیویٹیز میں جب گھر میں آپ انوالو رہیں کہ ایک نماز کا یاد ہی نہ رہے, اتنی غافل کر دینے والی ایسی مصروفیات گھر میں رکھی ہوئی ہیں, تو پھر یہ سب کچھ منع کرنا ہی تو ہے مسجد سے. پھر مسجد میں جو بدعات کا رواج دینا, یہ بھی مسجد سے منع کرنا ہے, کیونکہ جو صحیح عقیدے کے لوگ ہیں وہ تو نہیں آئیں گے نا. پھر مشرکین مکہ دیکھیں کیسے عبادت کرتے تھے, وہاں پہ تالیاں پیٹتے تھے, ننگے ہو جاتے تھے, سیٹیاں بجاتے تھے, اور یہی ان کی نماز ہوتی تھی. تو اس سے پھر ظاہر سی بات ہے جو صحیح عقیدے والے ہیں وہ تو ایسی چیزوں سے پھر دور بھاگیں گے. جب مسجدوں کے اندر محفل سماع ہوگی, قوالیاں ہوں گی, دوسری اور ایکٹیویٹیز ہوں گی جو کہ قرآن و حدیث سے ثابت نہیں ہیں, تو اللہ کے ذکر سے تو آپ نے روک دیا اور چیزیں شروع کی ہیں. مسجد کی خرابی کے لیے افسوس ہے کہ مسلمان ہی آج پیش پیش ہیں, اور کسی کو تو کیا کہنا ہے. پھر آپ دیکھیں جو جب مسجد میں نوافل ادا کرنے کے یا تسبیح اور تلاوت وغیرہ کے جو جس وقت لوگ کر رہے ہیں, اس وقت بلند آواز سے کچھ اور شروع کر دینا, چاہے ڈونیشن مانگنا یا کوئی اور ایسی چیزیں شروع کر دینا, یہ بھی جائز نہیں ہے. یہ بھی نمازیوں کی نماز میں تسبیح میں خلل ڈالنا ہے, کیونکہ یہ ذکر اللہ کے روکنے کی ایک صورت ہے نا, تو علماء نے اس سے بھی منع فرمایا. اور یہ ہے کہ مسجد کی ویرانی کی جتنی بھی صورتیں سب حرام ہیں, سب. اسی طرح آپ یہ دیکھیں نا کہ اب جو مسجدوں کے اندر جو بم بلاسٹ یا اس طرح کی تخریبی کاروائیاں ہوتی ہیں, اس سے کیا لوگ مسجد کی طرف آئیں گے کہ دور بھاگیں گے؟ ظاہر ہے سب تو وہ مضبوط ایمان والے نہیں ہوتے, جو کمزور ایمان کے لوگ ہوں گے وہ تو دبک کے بیٹھ جائیں گے. وہ لوگ اپنے آپ کو مسلمان کہتے ہیں جو مسجدوں کے اندر اس طرح کی کاروائیاں کرتے ہیں کہ جمعے کے وقت کر دیں تاکہ زیادہ تعداد لوگوں کی ہو اور لوگ زیادہ سے زیادہ اس میں جانی نقصان ہو. یہ کون سا اسلام ہے؟ کیا ایسے لوگ مسلمان کہلائیں گے جو اللہ کی مسجد سے روکے کہ اللہ کے گھر میں آبادی نہ ہو؟ اب خود دیکھیں کتنے سینماؤں میں بم پھٹتے ہیں اور کتنے مسجدوں میں پھٹتے. آپ صلی اللہ علیہ وسلم نے فرمایا قرب قیامت میں مسلمانوں کی مسجدیں بظاہر آباد اور مزین اور خوبصورت ہوں گی مگر حقیقتاً ویران ہوں گی, کہ ان میں حاضر ہونے والے نمازی کم ہو جائیں گے. اللہ اکبر, یہ قرب قیامت نہیں ہے تو اور کیا ہے؟ آپ دیکھ لیں مسجدوں میں وڈ ورک کتنا کرایا ہوتا ہے, वो ये ग्रेनाइट और कितने कितने मार्बल लगे होते हैं, कैसी कैसी खूबसूरत मस्जिदें हैं, बाकायदा आप स्क्रीन्स लगाई होती हैं कि लोगों को पीछे भी नजर आए आगे भी नजर आए, कालीन कीमती से कीमती बिछे होते हैं, लेकिन नमाजियों की तादाद कितनी होती है। मस्जिद नबवी में तो कंकरियां होती थी जो गर्मी के अंदर इतनी ज्यादा जलने लगती थी कि सहाबा अपने कपड़ा नीचे रख लेते थे, बारिश होती थी तो कीचड़ हो जाता था, लेकिन वो मस्जिदें आबाद थी। और ये मस्जिदें इतनी खूबसूरती के बावजूद वीरान, अल्लाह के घर आपको पुकार रहे हैं और आप अपने घरों को सजाने में और उनको आबाद करने में लगे ना। मस्जिद में फानूस लगे ना, मस्जिद में खूबसूरत कालीन बिछे ना, मस्जिदों में वुडवर्क हो, लेकिन आबादी हो ना, तो यही लोगों की हाजिरी हो, नमाजियों की हाजिरी हो, ये उसकी आबादी है। लेकिन अगर आप जितना मर्जी इनको खूबसूरत डेकोरेट कर लें और नमाजी ना हो तो मस्जिद वीरान है। हम अपना हक कितना समझते हैं, बस मस्जिद बना लो। बाज लोगों ने कहा कि कुछ मालदार लोग यहाँ पे ऐसे हैं कि वो कहते हैं, बाकायदा कहते हैं कि हमारा तो काम यही है, हम एक मस्जिद बनाते हैं फिर आगे मूव ऑन करते हैं, फिर दूसरी मस्जिद बनाते हैं, फिर तीसरी मस्जिद बनाते हैं। मालदार लोग हैं, अच्छी बात है, मस्जिद बनाते हैं, अल्लाह ताला उनके लिए जन्नत में घर बनाएगा जो मस्जिद बनाता है अल्लाह की, लेकिन उसके बाद उसकी आबादी की फिक्र कौन करेगा। आपका काम बस इतना ही है कि आपने मस्जिद में फानूस लगवा दिया, आपका काम बस इतना ही है कि कालीन बिछवा दिए, डोनेशन डाल दिया वहां पे डब्बे में, हफ्ते के हफ्ते चले गए और बस वहां पे डालते गए। इसको आबाद करने का किसका काम है, वो कोई और आके आबाद करेगा। तो ये मस्जिद वीरान होना हमें काबिले कबूल नहीं होना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस शहर में इतनी आबादियों के तीन शख्स रहते हो और उनमें जमात का इंतजाम ना हो तो शैतान उन पर गालिब आ जाता है, लिहाजा जमात कायम करो, क्योंकि रेवड़ से अलग रहने वाली बकरी या भेड़ को भेड़िया खा जाता है। तीन आदमी भी अगर हों और वो फिर जमात का इंतजाम ना करें ना, तो शैतान उनमें आ जाएगा, वो चक ले जाएगा उनको। और हमारी आबादियां माशाल्लाह देखें कितनी है, इन शहरों में कितने लोग हैं जो मस्जिदों के इर्द गिर्द रहते हैं, फिर भी मस्जिद वीरान रहे, शैतान नहीं आएगा तो और क्या होगा। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उस जात की कसम जिसके हाथ में मेरी जान है, मैंने इरादा किया कि मैं लकड़ियां जमा करने का हुक्म दूं और उधर नमाज के लिए आजान कही जाए, फिर एक आदमी को हुक्म दूं कि वो लोगों को नमाज पढ़ाए और मैं उन लोगों का रुख करूं जो जमात में शरीक नहीं होते, फिर उनके घरों को जला दूं। ये सही बुखारी की हदीस है। आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत के गुण तो गाते हैं, वो अगर आज मौजूद होते तो आपके घर जल जाते, क्योंकि इन घरों से कोई लोग जमात में शामिल होने वाले नहीं है, घरों में बैठे हुए लेकिन मस्जिदों को आबाद नहीं करते। एक नाबीना सहाबी थे, उन्होंने अपने अंधे होने का एक्सक्यूज पेश किया कि मैं घर में नमाज पढ़ने की इजाजत चाहता हूं, जाहिर एक ब्लाइंड बंदे के लिए कितना मुश्किल है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आजान सुनते हो? उन्होंने फरमाया हां जी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फिर नमाज में हाजिर हो, फिर कोई नहीं एग्जम्पशन। सोचे, आप सल्लल्लाहु अलैहि वसल्लम ने एक ब्लाइंड बंदे को भी नहीं ये दी थी कि इजाजत के ठीक है तुम घर में ही पढ़ लो, और जमात के साथ नमाज पढ़ना अकेले पढ़ने से 27 टाइम ज्यादा फजीलत रखता है। आपको पता चले कि एक जगह आपने जॉब करनी है $1 मिलेगा, दूसरी जगह घंटे के $27 मिलेंगे, कहां जाएंगे भाग के, कहेंगे कि वो दूर है, नहीं वो 2 मील ड्राइव करके जाना पड़ता है, कहेंगे कोई बात नहीं, देखें फायदा भी तो कितना ज्यादा है। लेकिन हम कहते हैं 27 गुना ज्यादा अजर मिलना है, कोई मसला नहीं घर में ही पढ़ लेते हैं, कौन सी फर्ज है जमात में पढ़ना। आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद भी हमेशा नमाज़े बाजमात अदा की, यहां तक कि शदीद बीमारी में भी आप सल्लल्लाहु अलैहि वसल्लम दो साथियों के सहारे मस्जिद में तशरीफ लाए थे और नमाज अदा की थी। यानी बिल्कुल जब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात का वक्त था तो उस वक्त भी आप सल्लल्लाहु अलैहि वसल्लम जो आखिरी आपके दिन थे उनमें हत्ताउल इम्कान यही कोशिश थी कि जाके मस्जिद में नमाज पढ़े। और मस्जिद की जो खिदमत है, इसकी जो सफाई है, उसके बारे में भी हदीस है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरी उम्मत के अजर व सवाब मेरे सामने लाए गए, हत्ता के उस तिनके का सवाब भी लाया गया जिसको कोई आदमी मस्जिद से उठा के बाहर फेंकता। एक तिनका है ना, कोई गंद पड़ा हुआ है वहां पे मस्जिद में, अगर एक बंदा उस तिनके को उठा के बाहर फेंकता है, उसका सवाब भी मेरे सामने लाया गया और मेरे सामने मेरी उम्मत के गुनाह भी लाए गए। और सबसे बड़ा गुनाह मैंने देखा कि आदमी को कुरान की कोई सूरत या आयत अता की जाए और वो उसको भुला दे। ये सबसे बड़ा गुनाह पेश किया गया और सबसे बड़ा अज्र व सवाब में जब लाए गए तो उस तिनके का सवाब भी आप सल्लल्लाहु अलैहि वसल्लम को दिखाया गया, यानी इतनी सी उसके ऊपर भी सवाब मिलेगा। कितनी अहम हदीस है ना मस्जिद की सफाई के सिलसिले में कि अल्लाह के नजदीक मस्जिदों की सफाई सुथराई, ये कितनी वैल्यूएबल बात है। जो लोग अल्लाह के घरों को तो उल्टा गंदा करके चले जाएं कि जूतियां बाहर ही उतारते हैं, बेढंगी जूतियां वहीं पे पड़ी हुई हैं, जो खाया पिया वहीं चीजें छोड़ के चले गए, कुछ गिराया कुछ खाया बस फारिग हुए, बच्चों को भी खिलाया वहीं पे सब कुछ फेंका और केयर ही नहीं की, कहीं टिश्यू गिरे हुए हैं, कहीं बोतलें पड़ी हुई हैं, कहीं खाने की और चीजें पड़ी हुई हैं। और घरों से वो जो मुसहफ, जो कुरान के मुसहफ जो शहीद हो गए, वो उठा के लाके मस्जिद में रख दी। जो चीजें नहीं चाहिए, दीनी किताबें नहीं चाहिए, खुद नहीं चाहिए, फालतू है, मस्जिद में छोड़ा, खुद ही इसका कुछ कर लेंगे। मस्जिद के बाथरूम उसको गलीज करके छोड़ दिया। आप चर्च के कभी बाथरूम जाके देखें, हमारे यहाँ पे पहले चर्च को रेंट पे लिया जाता था और उसमें वहां पे तरावी वगैरह होती थी। मैं हैरान होती थी कि इनके बाथरूम इतने साफ, इस कदर साफ, और हमारी मस्जिदों के बाथरूम देख ले। सोचे फिर जो ऐसा करेंगे उनकी पकड़ कितनी होगी कि बजाय उसको साफ करने के हम उल्टा गंदा छोड़ के जाएं अल्लाह के घर को, और ये सोचें ये तो मैनेजमेंट की जिम्मेदारी है ना, हमारी तो नहीं है, वो साफ करें, हमारा तो काम गंद डालना। एक तिनका भी आपने उठा के अगर बाहर फेंका उसका भी आपको सवाब मिलेगा क्योंकि ये अल्लाह का घर है, मैनेजमेंट का घर नहीं है। लेकिन हमारी देखें काम क्या होते हैं, मस्जिदों के साथ हमारा रवैया क्या। एक हबशी औरत थी मस्जिद की सफाई करती, वो फौत हो गई तो साहबा ने जनाजा पढ़ के दफना दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने अगले दिन उसके बारे में पूछा तो साहबा ने फरमाया कि वो तो इस तरह थी, हमने कहा आपको क्या तकलीफ देनी है, हमने उसको दफना दिया खुद ही। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुमने मुझे क्यों नहीं बताया था, मुझे ले चलो उसकी कब्र पे। आप सल्लल्लाहु अलैहि वसल्लम उसकी कब्र पे गए और उसकी नमाज जनाजा पढ़ी आप सल्लल्लाहु अलैहि वसल्लम ने। ये बुखारी में हदीस, यानी कितनी कदर कीमत उस हबशी औरत की कि इस वजह से कि मस्जिद की सफाई करती थी। और इब्राहिम और इस्माइल अलैहिस्सलाम को अल्लाह ताला ने हुक्म दिया था कि मेरे घर को साफ करें, साफ रखें, रुकू करने वालों के लिए, तवाफ इतकाफ करने वालों के लिए मेरे घर को पाक और साफ रखो। तो उसमें पाकी साफी हिस्सी भी है कि वैसे भी साफ सुथरा रखें और ये बुतों से और शिर्क से और इन निजास्तों से भी साफ सुथरा रखना, तो ये तो बड़ा नेकी का काम है। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तुम किसी आदमी को बार बार मस्जिद में आता जाता देखो तो उसके ईमान की गवाही दो कि अल्लाह की मस्जिदों को वो ही आबाद करता है जो अल्लाह और आखरत के दिन पर ईमान रखता है। ये ईमान वाला बंदा है जो बार बार मस्जिद में जिसको आप जाता आता देखें। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या मैं तुम्हें ऐसा अमल ना बताऊं जिससे अल्लाह ताला खताएं मिटा देता है और दर्जे बुलंद करता है। साहबा ने फरमाया क्यों नहीं या रसूलल्लाह। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुशक्कतों के बावजूद पूरा वजू करना। यानी मुशक्कतें क्या हो सकती हैं, ठंडा पानी है, गर्म पानी नहीं आ रहा, इसके बावजूद आप पूरा वजू करें, या और कोई मुश्किल है वजू करने में लेकिन आपने पूरा वजू किया। और मस्जिदों की तरफ कसरत से कदम उठाना, नमाज के बाद दूसरी नमाज का इंतजार करना, ये है जो इंसान की खताएं मिटा देते हैं, अमल और दर्जे बुलंद कर देते हैं। तो और एक और हदीस है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो शख्स सुबह या शाम मस्जिद की तरफ जाता है अल्लाह ताला उसके लिए जन्नत में मेहमानी तैयार करता है। कितना बड़ा बड़ी बात है ना कि उसके लिए जन्नत में मेहमानी तैयार हो रही है। एक इंसान मस्जिद की तरफ जा रहा और साथ ये सोच रहा हूँ मेरा अल्लाह मेरे लिए जन्नत में मेहमान नवाजी इस वक्त मेरे लिए तैयार हो रही है क्योंकि ये मैंने कदम उठाए। तो ये इन बातों को ज़रूर डिस्कस करें, आगे फैलाएं, लोगों के अंदर शौक पैदा हो मस्जिदें जाने का। औरतों के लिए मस्जिद जाना ज़रूरी नहीं है, वो घर में नमाज पढ़े ज़्यादा बेहतर है उनके लिए। लेकिन अगर जाना भी चाहे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह की बंदियों को मस्जिदों में जाने से मत रोको, ठीक है, जा भी सकती हैं। मगर एक बात है, फिर अगर जाएं तो खुदारा पूरे आदाब आपको मस्जिद के आने चाहिए। ये ना हो कि आपकी वजह से मर्दों की भी नमाज खराब हो। क्योंकि जब जाएं तो पूरे पर्दे के साथ जाएं, खुशबू इस्तेमाल ना करें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुस्लिम में यह हदीस है कि औरत खुशबू इस्तेमाल करके हमारे साथ ईशा की नमाज में ना आए, क्योंकि औरतें उस वक्त ईशा अंधेरे की नमाजों में जाया करती थी ना, ईशा में और फजर में। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया खुशबू इस्तेमाल करके ना आए, साथ मर्दों के बराबर की सफ में खड़ी ना हो, क्योंकि औरतों के लिए पसंदीदा सफ क्या है, पिछली सफ, सबसे बेस्ट उनके लिए ये। तो जब जाएं तो पूरे हिजाब और पर्दे के साथ जाएं, फिर उनकी एंट्रेंस और उनके निकलने के रास्ते मस्जिद से, वो एग्जिट्स जो हैं वो फर्क होने चाहिए, मर्दों के साथ उनका यानी इंटरेक्शन ना हो, जिसमें औरतों को आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह अलग होके चलने को कहा था, तो औरतें इतनी ज्यादा दीवार के साथ होके चलती थी कि वो रगड़ खाती थी दीवार के साथ। तो हमारा तो ये हाल है ना हमारी मस्जिदों का कि माशाल्लाह हमारे मर्द तो बाहर खड़े होके बाकायदा उस तरफ मुंह कर लेते हैं ताकि आप देखें कि एक एक औरत जो आ रही है पूरा जायजा हो, और इंतजार किसका है कि हमारी अपनी औरत का, हमारी अपनी औरत का इंतजार है। बाकी जगहों पे तो हम इतना इंतजार नहीं करते अपनी औरतों का जितना कि मस्जिद के बाहर बहुत शौक से खड़े होते हैं। अब वहां पे एक मेला और जमगट्ठे का समा होता है, सब मर्द औरतें आपस में बातचीत हो रही है, हंसना खेलना हो रहा है, ये मस्जिद का माहौल है। नमाज पढ़ के हम निकले, जहां पे आप सल्लल्लाहु अलैहि वसल्लम की ताकीद, तो देखिए मस्जिद के बारे में क्या है। हम सबके पास सेलफोन्स होते हैं, हम सबको पता है कि गाड़ियां किधर खड़ी हैं। क्या लाते वक्त वो औरतों का हाथ पकड़ के मस्जिद में एंटर कराते हैं, जो जाते वक्त हाथ पकड़ के उन्होंने वापस लेके जाना। इस चीज को भी हमें खत्म करना कि जो निकले वो जाके अपनी गाड़ी में बैठे, बीवी का इंतजार कर ले, फोन पे रابطہ कर ले, आ ही जाएंगी, कहीं गुम नहीं हो जाती। लेकिन हमने मस्जिदों को भी मेलों ठेलों की जगह बना लिया। तो मस्जिद का तकद्दस है, इसकी इज्जत है, मस्जिद का मकाम है, ये अल्लाह का घर है, तो कम अज कम इसका तकद्दस पामाल नहीं होना चाहिए, इसके आदाब का ख्याल रखना चाहिए। तो एक तो सबसे पहली बात क्या इसमें हमने सीखी है, अमल की बात, ये मस्जिद से मना करना और मस्जिद की वीरानी की कोशिश करने वाला, इसके लिए भाग दौड़ करने वाला, इससे बड़ा जालिम कोई नहीं हो सकता। आप सल्लल्लाहु अलैहि वसल्लम की एक और हदीस भी आपके सामने रखती हूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये दारमी में और बहकही में है, कि अंदेशा है कि लोगों पर एक जमाना ऐसा भी आ जाएगा कि इस्लाम में से सिवाय उसके नाम के कुछ नहीं बचेगा। सोचे जरा, इस्लाम में सिवाय नाम के ना अमल करने वाला कोई नहीं होगा, सार बस नाम ही नाम होगा इस्लाम का। हम भी नाम लेने वाले हैं, हम बड़े इस्लामी हैं, इस्लामी हैं, इस्लाम कुछ नहीं है हमारे अंदर भी, सिर्फ नाम ही रह गया इस्लाम का। कहाँ है वो, कोई एक दुनिया में ऐसी जगह दिखा दें, कोई ऐसा खत्ता दिखा दें जहां पे वाकई इस्लाम नाफिज हो। और कुरान में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुरान में सिवाय उसके रस्मुल खत के कुछ नहीं बचेगा, यानी ये टेक्स्ट ही लिखा हुआ पेजेस में तो है, इंसानों में कहां नजर आता है कुरान, कहीं नजर नहीं आता। उनकी मस्जिदें आबाद तो बहुत होंगी लेकिन हिदायत से खाली होंगी, हिदायत नहीं मिलेगी वहां पे, बजाय इसके कि वहां पे लोग आए तो उनको हिदायत मिले, वहां पे क्या है, आबादी तो बहुत है, बड़े नक्शो निगार हैं, बड़ी खूबसूरतियां हैं, लेकिन क्या है, वहां पे झगड़े हैं, वहां पे फितने हैं, वहां पे बहसें हैं जिनका दीन से कोई ताल्लुक नहीं है, ऐसी ऐसी बातें शुरू की हुई है वहां पे, लोग ऐसे हैं जिन्होंने दीन को पेशा बनाया हुआ। तो बड़ी बड़ी शानदार मस्जिदें हैं, बड़े बड़े कारी हैं वहां पे, लेकिन हिदायत से खाली। उनके उलमा आसमान के नीचे जितनी मखलूक होगी उनमें बदतरीन होंगे, सार सब में इनके उलमा वर्स्ट होंगे, वर्स्ट होंगे, जितनी अल्लाह की मखलूक है सब में बदतरीन, उनके अंदर से फितने निकलेंगे और इन्हीं में दाखिल हो जाएंगे। अस्तग़फिरुल्लाह रब्बी, यानी उलमा में से ही फितने पैदा होंगे क्योंकि इन्होंने दीन को धंधा जो बना लिया, कारोबार बना लिया ना। तो बात यह है, अब से हम ये कोशिश करें कि हम मस्जिदों को सिर्फ डोनेशन देने के लिए नहीं रखें बल्कि उसकी आबादी की फिक्र करें, मस्जिद के साथ ताल्लुक मजबूत करें। अपने घरों को आबाद करने की जितनी फिक्र है उससे ज़्यादा अल्लाह के घर को आबाद करने की फिक्र होनी चाहिए, क्योंकि अगर ऐसा नहीं होगा तो लहुम फि दुनिया खिज़्युम वलहुम फिल आखिरति अज़ाबुन अज़ीम, सॉरी उलाइका मा काना लहुम अन यदखुलूहा इल्ला खाइफीन, ये लोग हैं इनके लिए नहीं मुनासिब के वो दाखिल हों इसमें मगर डरते हुए, इन मस्जिदों में ये ना जाए मगर डरते हुए। कौन? ये जो जालिम है जो अल्लाह की मस्जिदों से रोकते हैं लोगों को और इसकी खराबी की कोशिश करते हैं, इनका तो, इनके लिए तो मुनासिब क्या है, इनके लिए तो अप्रोप्रिएट क्या है कि ये तो मस्जिदों में जाएं भी तो डरते हुए। खास तौर पे उनकी अहले मक्का की बात हो रही है कि वो जब आए तो ये तो मुशरिक है, इनका तो ये काम होना चाहिए कि ये तो मस्जिद में इनका आना ऐसा होना ही नहीं चाहिए जैसे ये दलेरी से आते हैं, इनको तो डरते हुए आना चाहिए। इसमें एक तरह से पेशीन गोई भी है कि एक दिन मुसलमानों का यहाँ पे गलबा होगा और फिर ये यहाँ पे नहीं आ सकेंगे, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब फतह मक्का हुआ था तो उसके बाद फिर जब हज का मौका आया तो फिर मना कर दिया था ना कि अब ये लोग यहाँ पे नहीं हज कर सकते, और उसके बाद तो ये था कि यहाँ पे ये गैर मुस्लिम नहीं रह सकते। लहुम फि दुनिया खिज़्युम वलहुम फिल आखिरति अज़ाबुन अज़ीम, उन इनके लिए दुनिया की भी रुसवाई है और आखरत के में भी इनके लिए अज़ाबुन अज़ीम है जो लोग ऐसा करते हैं। अब आप देख लें कि जिन लोगों ने मस्जिदों की वीरानी की कोशिश की, यहाँ पे अल्लाह के जिक्र से रोकते हैं, देखें जब मस्जिदों में किसी और का जिक्र होने लगेगा, कोई औलिया अल्लाह है उनके तस्करे हो रहे हैं, कोई और हैं उनकी कहानियां हो रही हैं, अल्लाह का जिक्र नहीं हो रहा तो फिर भी क्या है, अल्लाह के जिक्र से तो रोक दिया, किससे कहानियों में पड़ गए, बिदात में पड़ गए। तो ऐसे लोगों के लिए फिर दुनिया की भी रुसवाई है और आखिरत में तो बड़ा अजाब है। उनके लिए तो था जिन्होंने अल्लाह की मस्जिद अल्लाह के घर से रोका, मगर मसाजिद में सिर्फ खाना काबा की बात नहीं हो रही, हर मस्जिद अल्लाह का घर है, और जिस जिसने रोका अल्लाह के घर से कि यहाँ पे अल्लाह का जिक्र ना हो या उसकी खराबी की कोशिश की, उसकी वीरानी की कोशिश की, उन सब के लिए ये दुनिया की रुसवाई भी है। आप देख लें कि फिर दुनिया में भी इंसानों के ऊपर ऐसी ऐसी मुसीबतें, ऐसी ऐसी परेशानियां आती हैं कि कहीं बीमारियां हैं और कहीं बेचैनियां हैं और कहीं बेसकूनियां हैं, कहीं अमराज हैं, एक ऐसी ऐसी चीज़ें हैं कि दुनिया में भी रुसवाई है और आखरत में तो बड़ा अजाब है। कैसे आखरत में अजाब है आप खुद ही देख लेना। आखरत में ऐसे लोग जो मस्जिद से ही नहीं, मस्जिद से लोगों को रोकते होंगे, उनके लिए जाहिर है खुद भी मस्जिद से उनका ताल्लुक होगा और मस्जिद की वीरानी के लिए कोशिश करते होंगे, तो उनके लिए कौन सा अजाब है, आग के अजाब के सिवा और क्या होगा इनके लिए। तो दुनिया भी गई और आखरत भी गई। जो फिरका वारियत को प्रमोट करते हैं ना मस्जिदों में या जो पॉलिटिक्स वगैरह को, उनको ये सोचना चाहिए, ये देखें इसका नफा नहीं है, नुकसान ही नुकसान है। यहाँ पे कोई एक ओहदा मिल भी जाएगा, हम ये बन गए और वो बन गए और मस्जिद के फलां बन गए, हम सारे जो मस्जिद को बनाने में थोड़ा बहुत कुछ किरदार अदा कर ही दें तो उसके बाद हम सोचते हैं कि हम मस्जिद के मालिक बन गए, इसके ठेकेदार हम ही हैं, अब इसके बाद इस पोजीशन से मुझे ना कोई हटा दे। और वो पोजीशन ऑफ पावर लेने के लिए कितने झगड़े होते हैं, क्या क्या होता है मस्जिदों में, कभी मस्जिदों की इमलाक पे कब्जा कर लिया जाता है, कभी कुछ और तरह की लड़ाई झगड़े फसाद होते हैं। और सोच लें कि अगर हमने अपने बच्चों से अभी से मस्जिदें आबाद ना करवाई तो कल क्या होगा, दुनिया और आखिरत की ये रुसवाई भी है और अजाब भी है। वलिल्लाहिल मशरिकु वल मगरिब, और अल्लाह ही के लिए मशरिक भी है और मगरिब भी। यानी ये आयत कब नाजिल हुई कि आप सल्लल्लाहु अलैहि वसल्लम, देखें जब मक्का में थे ना तो आप सल्लल्लाहु अलैहि वसल्लम मस्जिद अक्सा और खाना काबा को लाइन अप करके, एक लाइन में करके तो दोनों की तरफ आपका रुख होता था और नमाज पढ़ते थे। लेकिन जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना हिजरत करके तशरीफ़ ले आए तो मक्का एक साइड पर हो गया और मस्जिद अक्सा दूसरी, समझ लें मदीना बीच में है, मिडल में है, तो अब जाहिर है या तो मक्का की तरफ नमाज पढ़े या मस्जिद अक्सा की तरफ पढ़े, एक ही हो सकता था ना, तो अल्लाह का हुक्म था मस्जिद अक्सा की तरफ नमाज पढ़ने का। तो सहाबा कराम को भी और आप सल्लल्लाहु अलैहि वसल्लम को भी बड़ा ही इसके ऊपर रंज था कि घर तो छूटा है, शहर छूटा, वतन छूटा, लेकिन अब ये भी हो गया कि क़िबला भी हमें छोड़ना पड़ा अपना, तो उसके ऊपर अल्लाह ताला ने फरमाया कि किसी तरफ भी मुंह कर लो, मशरिक मगरिब सब अल्लाह ही का तो है। और ये एक तरह के क़िबले बदल जाने के लिए तमहीद भी थी कि अब क़िबला बदल जाएगा, अब एक तरफ इस तरफ नहीं रहेगा, पहले जिस तरफ था अब दूसरी तरफ चला जाएगा। तो कोई ये ना सोचे पहले क्यों फिर वहां पे था, पहले मस्जिद अक्सा क्यों क़िबला थी, नहीं, तो सब डायरेक्शंस तो अल्लाह की हैं। فَأَيْنَ مَا تُوَلُّوا فَثَمَّ وَجْهُ اللَّهِ, तुम जिस तरफ भी रुख मोड़ लोगे अल्लाह को उसी तरफ पाओगे, अल्लाह की जात वहीं पे होगी, यानी किसी तरफ भी रुख कर लो। अच्छा, अब इसमें यह भी था, यहूदो नसारा का एक ये अकीदा था कि ईसाई जो थे वो मस्जिद अक्सा के राइट तरफ को अपनी इबादत करते थे, यहूदी ने उनके अगेंस्ट करके लेफ्ट तरफ करनी शुरू कर दी। तो वो ये सोचते थे कि अल्लाह ताला एक डायरेक्शन में है, किसी एक तरफ है, हालांकि अल्लाह ताला हर जगह समत मकाम उससे पाक है। किसी हम ये नहीं कह सकते अल्लाह ताला इस डायरेक्शन में है, नो, किसी जगह कैद नहीं है वो। तो जिस तरफ भी मुंह करोगे उधर ही अल्लाह को पाओगे। अच्छा, इसमें आप ये देखें, हमें पता चलता है इसमें ये भी, अभी तो ये एक तरह से तमहीद भी हो रही है, तहवीले किबला आगे आप देखेंगे किबले की डायरेक्शन चेंज होने का भी आगे इंशाल्लाह ताला आयात आएंगी कि अब किबला मस्जिद अक्सा नहीं रहा बल्कि अब किबला क्या है, बैतुल्ला हो गया, मस्जिद हराम है। तो किबले की जो डायरेक्शन की चेंजिंग है ना, उसकी तरफ एक तमहीद भी आई है। और हमें यह भी पता चल रहा है कि अगर कभी हमें ना पता चले कि किबले की डायरेक्शन क्या है, ये नहीं पता चल रहा, किसी तरह भी हम कोशिश करें, अपनी तरफ से जरूर कोशिश करें, लेकिन अगर नहीं पता चलता तो जिस तरफ भी आप नमाज पढ़ लेंगे ना, तो वलिल्लाहिल मशरिक वल मगरिब, अल्लाह ही के लिए मशरिक और मगरिब है। एक दफ़ा ऐसे हुआ था कि आप सल्लल्लाहु अलैहि वसल्लम के साथ सहाबा कराम एक सफ़र में थे, तो एक मंजिल पे उतरे, रात बहुत अंधेरी थी, तो लोगों ने पत्थर लेके ना बतौर निशानी के किबला रुख रख के नमाज पढ़नी शुरू कर दी। सुबह उठ के रोशनी में देखा तो किबला किसी और तरफ था, तो लोगों ने आप सल्लल्लाहु अलैहि वसल्लम से जिक्र किया, उस पर यह आयत नाजिल हुई कि अल्लाह के लिए मशरिक और मगरिब है, तुम किसी तरफ भी मुँह कर लोगे। अब इसका मतलब ये नहीं कि हम कल से ये कहना शुरू कर दें कि हमने तो कुरान में पढ़ा है कि कहीं पे भी रुख कर लो हर जगह अल्लाह, तो हमें तो ज़रूरत ही नहीं है कि हम किबले रुख मुंह करके नमाज पढ़ें। तो बात यह है कि आगे इंशाल्लाह दूसरे पारे में आप देखेंगे कि ख़ास तौर पे ये वजाहत कर दी गई कि आपने इसी तरफ रुख करके नमाज पढ़नी है। और ये उस सूरत में, बाज ने तो कहा कि ये आयत मनसूख हो गई, क्योंकि बाद में हुक्म आ गया, आप तो नासिख और मनसूख का पता चल गया ना आपको पिछले सबक से, तो बाज ने ये कहा। लेकिन अगर हम इसको इस तरह से लें कि कभी अगर इंसान को नहीं पता चलता तो फिर क्या किया जाए, फिर किसी तरफ भी मुंह कर लेंगे। मसलन आप जहाज में हैं तो अब नहीं आपको डायरेक्शन पता चल रही, या गाड़ी में ही जा रहे हैं नहीं पता चल रही, तो अब क्या है, अपने तौर पे सेंस करें, कुछ थोड़ा सोचें कि किस तरफ हो सकता है, और पढ़ लें आप अपने जितना आप बेस्ट अपनी एबिलिटी से अंदाज़ा लगा सकती हैं अंदाजे से पढ़ लें, और ये सोच लें कि अल्लाह ताला की तरफ जिधर कभी मुंह करेंगे अल्लाह ही की तरफ है, इंशाल्लाह आपको नमाज दोहराने की ज़रूरत नहीं है, तो आपकी नमाज हो जाएगी। अब तो माशाल्लाह आप जहाज़ में भी डायरेक्शन बताई जाती हैं बाकायदा कि ये डायरेक्शन है, बल्कि पिछले दिनों मुझे सफ़र करने का मौका मिला तो इवन ये भी बताया जाता है कि इस वक्त जिधर हमारा जहाज इस वक्त है वहां पे क्या टाइम हो रहा है, यानी जो हमारी करंट लोकेशन है इस वक्त इसमें क्या टाइम है, तो आपको खुद ही अंदाजा हो जाता है कि इस वक्त जो भी टाइम हो रहा है आप फिर नमाज उसकी पढ़ सकते हैं, और किबले की डायरेक्शन भी मालूम हो जाती है। आप सल्लल्लाहु अलैहि वसल्लम भी जब सफर में होते थे तो नफल नमाज पढ़नी होती थी तो ऊंटनी का मुंह जिस तरफ को भी होता था उस तरफ नमाज पढ़ लेते थे, और किबला तायुन करके भी अगर आप अपनी सवारी को उस तरफ किबला रुख कर लें और उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम उसके बाद भी नमाज पढ़ते थे, तो उसके बाद सवारी अगर मूव भी कर लेती थी तो कोई फर्क नहीं पड़ता, क्योंकि ये एक रिवायत में आता है बुखारी में इब्ने उमर से कि जब नमाज खौफ के बारे में पूछा जाता तो नमाज खौफ को बयान फरमाते और कहते कि जब इसे भी ज्यादा खौफ हो तो पैदल सवार खड़े पढ़ लिया करो, मुंह ख्वाह किबला की तरफ हो या ना हो, ये भी है। ठीक है, चाहे खौफ की आलम है और चाहे खौफ में तो पैदल या सवारी पे भी है तो उसमें भी पढ़ सकते हैं, खड़े में तब भी पढ़ सकते हैं। और फिर ये भी है कि जैसे इमाम अबू हनीफा फरमाते हैं कि सफर चाहे अमन का हो चाहे खौफ का हो या लड़ाई का हो, सवारी पे नफल अदा कर लेने जायज है, आप सवारी पे पढ़ सकते हैं। और इब्ने उमर भी जिस तरफ भी उनकी सवारी का मुंह होता था उस तरफ नमाज पढ़ लेते थे और फरमाते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम का यही तरीका है। तो इसलिए हम अपनी तरफ से मालूम करने की कोशिश करें, फिर आगे इंशाल्लाह ताला अल्लाह के सपोर्ट करके जिस तरफ को भी मुंह है सवारी का फिर इंशाल्लाह हम पढ़ने की उधर ही कोशिश करें। ये आयत वैसे इतनी ज़बरदस्त आयत है, एक मुझे इससे याद आ गई, आपको पता है हज़रत जुबैर बिन सईद का, एक ताबई थे, बहुत आबिद जाहिद, बहुत ज़्यादा नेक थे। ताबई कौन होता है? जिसने किसी सहाबी से मुलाकात की हो। तो सईद बिन जुबैर वो बयान करते हैं कि एक रात हम तीन साथी इबादत में मसरूफ थे, दुआ कर रहे थे अल्लाह ताला से और बहुत अल्लाह से दिल खोल के गिड़गिड़ाएं कर रहे थे। ये ना हजाज बिन यूसुफ का ज़माना था, हजाज बहुत जालिम था और उसने इन लोगों को गिरफ्तार करने का हुक्म दिया था। तो कहते हैं कि इनके दो साथी तो शहीद हो गए, लेकिन कहते हैं कि मुझे वो जब गिरफ्तार करने के लिए आए तो आपकी एक छोटी बेटी नमूदार हुई, उसने देखा कि आपको गिरफ्तार किया गया तो आपसे चिमट के जारों कतार रोने लगी, तो बड़े प्यार से अपनी बच्ची को अपने सीने से अलग किया, कहा कि प्यारी बेटी अपनी माँ को पैगाम दे देना कि अब इंशाल्लाह जन्नत में मुलाकात होगी, ये कह के उनके साथ चले गए। तो हजाज ने इनको अपने दरबार में बुलाया था, क्योंकि हजाज ना ऐसे सब लोगों से ये चाहता था कि अपने मर्जी के फतवा ले और अपनी मर्जी के काम करवाए इनसे। तो जी ये उलमा जो थे ये हक पे चलने वाले थे, ये ऐसे हुक्मरानों की बातें, और ये इतना जालिम था हजाज जो था, इंतहाई इसने जुल्म व सितम का बाजार गर्म किया हुआ था अपने लोगों पे। तो उसने जब इनको बुलाया तो इनको बड़ी हकारत आमेज लहजे में पूछा कि तुम्हारा नाम क्या है, तो फरमाने लगे सईद बिन जुबैर। तो हजाज ने कहा कि नहीं, बल्कि तुम्हारा नाम तो शकी बिन कुसैर है, कि बदबख्त हो तुम। तो कहने लगे मेरी वालदा ने मेरे नाम के मुतल्लिक जो बताया वो बेहतर जानती हैं। तो कहने लगा आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में तुम्हारा क्या ख्याल है? तो फरमाने लगे कि वो आदम की औलाद हैं, आप सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी हैं, सबसे आला और अरफा हैं, रिसालत का ताज उनके सर पे है। तो उसने पूछा कि अच्छा हजरत अबू बकर सिद्दीक के बारे में तुम्हारा ख्याल है? वो उन्होंने फिर वो बताया कि वो सिद्दीक हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के खलीफा हैं। फिर उसने पूछा हजरत उमर के बारे में क्या ख्याल है? फिर वो उन्होंने बताया कि वो फारूक हैं, हक को बातिल के दरमियान उन्होंने फ़र्क किया और ये उनकी तारीफ बयान की। फिर हजरत उस्मान के मुतालिक पूछा और फिर आप सल्लल्लाहु अलैहि वसल्लम की और यानी फैमिली के मुतालिक पूछा, हजरत अली के मुतालिक पूछा, उनके चचाजाद जो यानी उन्होंने फरमाया कि वो उनके चचाजाद भाई थे, फिर और लोगों के बारे में पूछा। फिर कहने लगा बनू उमैया में तुम्हें कौन सा खलीफा पसंद है? फरमाया जो अपने खालिक को पसंदीदा वही मुझे पसंद है। फिर उसने पूछा बताओ खालिक को कौन सा पसंद है, यानी कहना चाहता था कि मेरा नाम लेना। तो फरमाया कि वो तो अल्लाह को ही पता है कि उसको कौन सा पसंद है। तो कहने लगा फिर साफ ही बोलने लगा मेरे मुतल्लिक तुम्हारी क्या राय है, तुम्हारा क्या ख्याल है? फरमाया मेरी राय तुझे अच्छी नहीं लगेगी। हज्जाज ने कहा मैं ज़रूर सुनना चाहता हूँ। फरमाया मेरी मालूमात के मुताबिक तू अल्लाह की किताब का दुश्मन है और ऐसे काम करता है जिसे तेरे रोब और दबदबे की धाक बैठे, और ये अंदाज़ तुझे हलाकत की तरफ ले जा रहा है, आखिरकार तुझे ये जहन्नुम में धकेल देगा। तो उसने जब ये बातें सुनी इतना आग बगोला हुआ, उसने कहा अल्लाह की कसम मैं तुझे ज़रूर कत्ल कर दूंगा। फरमाया तू मेरी दुनिया ख़राब कर देगा, मैं तेरी आखिरत बर्बाद कर दूंगा। हज्जाज ने कहा तुम अपने कत्ल के लिए कौन सा तरीका पसंद करोगे? फरमाया हज्जाज बल्कि तू अपने कत्ल का तरीका मुंतखब कर, अल्लाह की कसम जिस अंदाज से तू मुझे कत्ल करेगा वही अंदाज क़यामत के रोज तुझे कत्ल करने का इख्तियार किया जाएगा। हज्जाज ने पूछा क्या तू चाहता है कि मैं तुझे माफ़ कर दूँ? फरमाया अगर ऐसा भी हुआ तो वो माफ़ी अल्लाह की तरफ से होगी। तू मुझे छोड़ के अपने जुर्म से बरी नहीं हो सकेगा। जाज ने गुस्से से इतना आग बुगला हुआ दरबान से कहा, तलवार और चमड़े की चादर लेकर आओ। ये सुन के सईद बिन जुबैर मुस्कुराने लगे। पूछा, तुम क्यों मुस्कुराते हो? कहने लगे, तेरी जुर्रत और तेरे मुतल्लिक अल्लाह ताला की बर्बादी देख के मुस्कुराया हूँ। जाज ने हुक्म दिया, जल्लाद इसे कत्ल कर दो। और आपने किबला रुख मुँह किया और फरमाया, इन्नी वजह तो वजह ही लिल्लदी फतर समावाती वल अर्थ, मैं यकसू अपना चेहरा उस जात की तरफ करता हूँ जिसने आसमानों और ज़मीन को पैदा किया। तो हज्जाज ने कहा, इसका मुंह किबले की तरफ से हटा दो, ये किबले की तरफ भी मुंह ना कर सके। तो उन्होंने फिर ये आयत पढ़ी थी, फ़ाइनामा तुवल्लू फथम वजहुल्ला, तुम किधर भी अपना रुख मोड़ दो, अल्लाह का चेहरा वहीं पाओगे। हज्जाज ने कहा कि इसको ऊंधे मुंह लिटा दो। उससे ये भी ना बर्दाश्त हुआ कि ये कह रहा है ना कि जिधर भी फेरोगे मुंह उधर अल्लाह ही होगा, तो कहने लगा, इसका मुंह नीचे की तरफ कर दो। तो फरमाने लगे वो आयत, मिनहा खलकनाकुम वफीहा नुईदुकुम वमिनहा नुखरिजुकुम तारतन उखरा, इसी से हमने तुम्हें पैदा किया, इसी में तुम्हें लौटाएंगे, इसी से दोबारा तुम्हें निकालेंगे। उसने गुस्से से दांत पीसते हुए कहा, अल्लाह के इस दुश्मन को कत्ल कर दो, मैंने जिंदगी में आयत कुरानी को इससे ज्यादा याद रखने वाला कोई नहीं देखा, इतनी इसको कुरान की आयतें याद है। तो उन्होंने हाथ दुआ के लिए उठाए हजरत सईद बिन जुबैर ने और कहा, या इलाही मेरे बाद हुज्जाज को किसी पे मुसल्लत ना करना। तो इनके शहादत को अभी 15 दिन भी नहीं गुजरे थे कि हुज्जाज को इतना शदीद बुखार हुआ, कभी बेहोश होता था कभी होश में आता था, जब आंख खुलती थी तो चीख मार के कहता था, सईद बिन जुबैर ने मेरा गला पकड़ा हुआ। सईद बिन जुबैर मुझसे पूछता है कि बताओ तूने मुझे क्यों कत्ल किया? फिर वो बच्चों की तरह रोने लगता, कहता, भला सईद बिन जुबैर से मेरा क्या वास्ता, मुझे क्या हो गया? दुनिया वाला सईद को मुझसे पीछे हटाओ, इससे मुझे बचा लो, मैं मारा गया, मैं लूटा गया, मैं तबाह बर्बाद हो गया। और जब ये मर गया और इसको दफना दिया गया तो एक शख्स ने इसको ख्वाब में देखा और इसे पूछा, है हुज्जाज जिनको तूने कत्ल किया इनका बदला तुझसे कैसे लिया गया? उसने कहा, हर कत्ल के बदले अल्लाह ताला ने मुझे एक बार कत्ल किया, लेकिन सईद बिन जुबैर के बदले मुझे 70 बार कत्ल किया गया। सुभान अल्लाह, बहुत सारा इसने खून खराबा किया था। तो ये मुझे इससे याद आ गया कि उन्होंने भी कहा था, फ़ाइना मातु वल्लू फतम वजहुल्ला, जिधर को भी अपना रुख कर लोगे उधर अल्लाह को पाओगे। और देखिए, हम मशरिक और मगरिब में हम फर्क करते हैं ना, हम सोचते हैं हम वेस्ट में रहते हैं तो वेस्ट के तकाजे और हैं और ईस्ट में रहने वाले लोगों के और हैं, और हम अब वेस्ट में आ गए हैं तो अब हमें तो ये करना पड़ेगा और ये करना चाहिए। हालांकि मशरिक और मगरिब तो अल्लाह ही का है। जिस माहौल में आप सल्लल्लाहु अलैहि वसल्लम ने आँख खोली थी उससे ज़्यादा तारीख माहौल कौन सा हो सकता था कि बच्चा बच्चा शराब पीता था, बुत परस्ती थी, ज़िना था, सूद था। मगर देखें कैसे वो माहौल बदल गया। तो ये ना सोचें कि आप वेस्ट में आ गए हैं तो यहाँ पे कोई और अल्लाह है और नौज़ुबिल्ला ईस्ट में कोई और है, यहाँ भी वही अल्लाह है और जहाँ से आप आए वहाँ पर भी वही अल्लाह था। जैसे अभी मैं वापस अपने मुल्क गई भी थी तो वहाँ पे सुभान अल्लाह मुझे याद आया, किसी ने मुझे कहा कि ये जो आप, बड़ी हैरत से उन्होंने कहा, ये जो आपका हाल हुलिया है कि ये यहीं के लिए पाकिस्तान के लिए, या आप वहाँ पे अमेरिका में भी इसी हुलिये में रहती हैं? मैंने उनको कहा कि मशरिक और मगरिब तो सब अल्लाह ही का है, लिल्लाहिल मशरिकु वल मगरिब। हम क्यों ये सोचते हैं कि मशरिक और मगरिब और यहाँ पे हम आके पता नहीं क्या हो, कुछ और ही, यानी दीन भी अपना छोड़ा, अपना सब, अपने अखलाकियात, अपनी शरीयत सब छोड़ दी इसलिए कि हम वेस्ट में आ गए, तो ये यहाँ पे कोई और अल्लाह है क्या? हर डायरेक्शन उसकी है, हर जगह उसी की है। तो ये ना सोचें कि मैं मगरिब में आ गई हूं तो खुद को बदल लूं, ये सोचें कि रब तो वही है ना, वही मशरिक में भी था और वही मगरिब में भी है, वही हर जगह है और वो बहुत वसत वाला है और वो अलीम है। वसत उसके इल्म में भी वसत है, उसकी नज़र में भी वसत है और वो जानता है जो भी तुम कर रहे हो, इल्म वाला है। यहाँ तक तिलावत सुने इंशाल्लाह, फिर आगे चलते हैं।
ومن أظلم ممن منع مساجد الله أن يذكر فيها اسمه وسعى في خرابها أولئك ما كان لهم أن يدخلوها إلا خائفين لهم في الدنيا خزي ولهم في الآخرة عذاب عظيم ولله المشرق والمغرب فأينما تولوا فثم وجه الله إن الله واسع عليم
एक दुआ नोट कर लीजिए जो आप सल्लल्लाहु अलैहि वसल्लम की बड़ी प्यारी दुआ है, और यहाँ पे आया ना लहुम फिद दुनिया खिज़्यू वलहुम फिल आखिरति अज़ाबुन अज़ीम। तो आप सल्लल्लाहु अलैहि वसल्लम दुआ किया करते थे, अल्लाहुम्मा अहसिन आक़िबतना फिल उमूरी कुल्लिहा, ए अल्लाह तो हमारे सारे कामों का अंजाम अच्छा कर देना, व अजिरना मिन खिज़्यि दुनिया व अज़ाबिल आखिरा, और ए अल्लाह हमें दुनिया की रुसवाई से भी बचाना और आखरत के अजाब से भी बचाना। ये प्यारी दुआ ना कि जितने भी हमारे काम है अल्लाह इनका अंजाम अच्छा हो, जिस चीज़ का अंजाम अच्छा हो जाए ना वो अच्छा ही है, और दुनिया की और आखरत की दुनिया की रुसवाई और आखरत के अजाब से बचाने के लिए भी ये दुआ है। तो अल्लाह ताला वसत वाला और अलीम है, यानी जहाँ पे भी तुम सजदा करोगे उसको पहुँच जाएगा, वो वसत वाला है और अलीम भी है, जिधर भी करोगे उसको इल्म है। फिर अल्लाह ताला ने फरमाया वक़ालु तख़ज़ल्लाहु वलदा, और उन्होंने इतनी बुरी बात की इन अहले किताब ने भी और मुशरिकीन मक्का भी, कालू में सारे ही लोग आ गए जिन्होंने भी अल्लाह ताला की अस्तग़फिरुल्लाह औलाद ठहराई, क्योंकि ईसाइयों को तो आपको पता ही है कि वो क्या कहते हैं। यहूद में से कुछ ऐसे थे जो कहते थे कि उज़ैर अलैहिस्सलाम नऊज़ु बिल्लाह वो अल्लाह के बेटे हैं, मुशरिकीन मक्का वो कहते थे उनका अकीदा ये था कि नऊज़ु बिल्लाह ये फरिश्ते जो हैं ये अल्लाह की बेटियां हैं। तो वल्लाह मैं सब क्या डिनाई करना आ गया, सुबहानहु वो तो पाक है, औलाद की ज़रूरत तो उसको होती है जो खुद फानी हो, क्योंकि औलाद के वजूद से उसका तसलसल चलता है ना, इंसान की औलाद उसी की कंटिन्यूएशन है ना, लेकिन जो खुद लाफानी है, जिस जो कभी ना खत्म होने वाला है, जो हई और कयूम है, उसको औलाद की क्या जरूरत। ये तो हम जैसों को है, हम खत्म हो जाएंगे चलो हमारी नस्ल चलेगी आगे, हमारे बच्चे आगे उनके बच्चे हमारा नाम चलेगा, लेकिन जिसको कभी कोई फना नहीं है उसके लिए तुम औलाद ठहराते हो। तो ये देखिए सुबहानहु, जब भी अल्लाह ताला के बारे में कोई ऐसी बात आए ना जो उसकी शान के खिलाफ हो तो फिर कहना क्या चाहिए, सुबहानहु वो तो पाक है, बल्लहू मा फिस समावाति वल अर्ध, बल्कि उसके लिए जो आसमानों में और जमीन में, यानी उसकी मिल्कियत है। देखिए जो कुछ भी आसमानों और जमीन में सब की मिल्कियत अल्लाह के पास है, सब यानी उसके गुलाम है, सब उसकी मखलूक है, और मखलूक थोड़ी औलाद हो सकती है, मिल्कियत तो औलाद नहीं ना हो सकती, ये तो सारी उसकी मिल्कियत है, औलाद कहां से फिर आएगी उसकी। औलाद क्या इंसान की मिल्कियत होती है बताएं, नहीं ना, औलाद जवान हो जाती है, माँ बाप को आंखें दिखाने लगती है, सीना तान के खड़ी हो जाती है, कहती आपको तो कुछ समझ ही नहीं है, तो औलाद मिल्कियत नहीं होती। तो ये सारी जितनी चीजें हैं कोई एक भी आप एग्जम्पशन नहीं कर सकते इसमें कि एक्सेप्ट दिस, हर चीज लहू माफ इस समात, जो कुछ भी आसमान और जमीन में है सब ही अल्लाह की मखलूक है, सबका मालिक वो है, फिर इनमें से उसकी औलाद कोई बन कैसे सकती है। कुल्लुन लहू कानितून, और सारे के सारे उसके ताबे फरमान है। औलाद भी फरमा बरदार कहाँ होती है, आप देखें वो भी बड़े खुश नसीब होते हैं जिनकी औलाद फरमा बरदार निकल आए, अक्सरियत तो रोते ही नजर आते हैं। तो अल्लाह ताला की तो सारी मखलूक उसकी फरमाबरदार है, उसमें औलाद कहां से आ सकती है फिर। और कानित इतात गुजार से डिफरेंट है, कानित वो है जो ऑल द टाइम बस हुक्म का मुंतजर रहे कि किस वक्त हुक्म आए मैं फौरन हुक्म मानू, ہر وقت تیار رہے، عاجزی بھی اس میں ہو. تو قانت ایسا ہے، یہ کیا اطاعت گزار، ٹھیک ہے آپ نے کچھ کہا، اس نے کہا اچھا چلو میں کرتی ہوں، اٹھا اور اس نے کر دیا. ایک ہے اوکے آئی ول ڈو اٹ رائٹ ناؤ، اس وہ اسی وقت تیار، چاقو چوبند ہے، اسی وقت دوڑ پڑا کام کرنے کے لیے. وہ تو پہلے انتظار میں تھا کہ کب مجھے حکم آئے تو میں کروں، وہ ہوتا ہے قانت. تو اللہ تعالیٰ کی جتنی مخلوق ہے سبحان اللہ، اطاعت گزار نہیں آیا، قانت آیا، کہ یہ منتظر ہیں کدھر، اللہ کا حکم آئے ہم کرنے کو تیار ہیں، ہم اسی وقت اتنے اوبیڈینٹ ہیں، اسی وقت کرنے کے لیے آگے بڑھنے والے. سبحان اللہ، تو اولاد کہاں ایسی ہوتی ہے، اس کی تو ساری مخلوق ایسے ہے. بدیو سماواتی والارض، پھر وہ نئے سرے سے، میں نے جیسے آپ کو بتایا نا ترجمے میں، کہ ایک ہوتا ہے کہ مثلا ہے کہ کسی نے کسی مٹیریل سے کوئی چیز بنا دی، آپ نے پیپر پکڑا اور اس کا جہاز بنا دیا، آپ نے آپ کے پاس مٹیریل تھا اسے گھر بنا لیا. لیکن اللہ تعالیٰ کون ہے؟ بدیع ہے، یعنی کوئی چیز موجود نہیں تھی جس سے اس نے بناتا، کوئی مٹیریل نہیں تھا، کوئی نقشہ نہیں تھا، کوئی اس کے پاس ماڈل نہیں تھا، کوئی پہلے سے تصویر نہیں تھی. نئے سرے سے پیدا کرنے والا ہے السماوات والارض، آسمانوں کا اور زمین کا. اور وہ تو ایسا ہے کہ وَإِذَا قَضَى أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونُ، جب وہ کسی کام کا فیصلہ کرتا ہے تو صرف وہ اتنا اس کو کہنا ہوتا ہے، ہو جا، بس وہ ہو جاتا. سبحان اللہ، وہ ایسا صاحب اقتدار ہے، وہ ایسا غالب ہے، وہ ایسا طاقتور ہے، اس کو اولاد کی کیا ضرورت ہے؟ جب انسان نے دعا مانگنی ہو نا تو دعا میں بھی یہ کہا کریں کہ اے اللہ تو میری اس دعا پہ بھی کن فرما دے. تو نے تو کن نہیں کہنا نا اللہ، تو میری اس دعا پہ بھی کن کہہ دے. وقال الذين لا يعلمون لولا يكلمنا الله، جو علم نہیں رکھتے، کون نہیں علم رکھتے، پھر دوبارہ امی لوگوں کی بات آ گئی ہے، مشرکین مکہ کی بات آ گئی ہے، کہ وہ کیا کہتے تھے، کیوں نہیں ہمارے پاس کیوں نہیں کوئی ایسی اللہ تعالیٰ کی طرف سے نشانی آتی، یا ہم سے کیوں نہیں اللہ تعالیٰ بات کرتا. یہ نعوذ باللہ آپ صلی اللہ علیہ وسلم کی شان میں ایسی باتیں کرتے تھے کہ ان کے اندر ایسے کیا، جس کو ہم اپنے محاورے میں بولتے نا سرخاب کے پر لگے، ان میں کون سی ایسی خاص بات ہے کہ ان کے پاس وحی آتی ہے، ان سے اللہ تعالیٰ نے بات کی ہے، ہمارے پاس کیوں نہیں آ جاتی، ہم اتنے بڑے سردار ہیں، اتنے مالدار ہیں. کیونکہ ان کے پاس معیار کیا تھا، کرائٹیریا کیا تھا، ان کا کرائٹیریا کیا ہے، ان کا کرائٹیریا ہی یہ ہے، مال، سرداریاں، بڑائیاں، یہی انہوں نے اپنی بنائی ہوئی تھی کہ ہم بہت صاحب حیثیت ہیں، یہ چیزیں. تو وہ کہتے تھے ہمارے پاس اتنا کچھ ہے، ہمارے سے کیوں نہیں بات ہوتی. ذالک قول الذین من قبلہم، اسی طرح کہا تھا ان لوگوں نے جو ان سے پہلے آئے تھے. کیا کہا تھا؟ انہوں نے بھی یہی باتیں کہی تھی. وہ لوگ بھی ایسے ہی کہتے تھے ہمارے پاس کیوں نہیں کوئی معجزہ آ جاتا، ہمارے پاس کیوں نہیں کوئی نشانی آ جاتی، ہم سے کیوں نہیں اللہ تعالیٰ بات کر لیتا. آپ نے پہلے پڑھا ہے نا کہ انہوں نے کیا کہا تھا بنی اسرائیل نے، انہوں نے بھی تو یہی کہا تھا نا، ہمارے سے کیوں نہیں اللہ بات کرتا. تشابہت قلوبہم قد بین الآیات لقوم یوقنون، اللہ تعالیٰ نے فرمایا ان کی باتیں ہی ملتی جلتی نہیں ہیں، ان کے دل بھی ملتے جلتے ہیں. پہلی قومیں جو قومیں آل، قوم سمود، بنی اسرائیل، یہ سب جو گزرے ہیں نا، انہوں نے ایسی ہی باتیں کی تھیں، ان کی باتیں بھی سیم ہیں، ان کے دل بھی سیم ہیں. کیسے؟ اس لیے کہ جو پیچھے سے بہکانے والا ہے وہ تو سیم ہی ہے نا شیطان. وقت گزر گیا، ٹائم زون ڈفرینٹ ہے، ٹائم لائن ڈفرینٹ ہے، لیکن کام اور باتیں وہی ہیں. آج بھی جیسے کئی لوگ ہیں وہ کہتے ہیں کہ ہم اسلام لائیں لیکن اللہ تعالیٰ ہمیں کوئی سائن دکھائے، پہلے ہمارے پاس کوئی سائن آئے. تو اللہ تعالیٰ نے فرمایا قد بینا الآیات، ہم نے تو آیات بالکل کلیئر کر دی ہیں، بالکل تمہارے سامنے واضح کر دی ہیں، ابھی تمہیں کسی اور آیت کی ضرورت ہے، کوئی نشانی کی ضرورت ہے، ہم نے یہ آیات بیان کی تو ہیں تمہارے سامنے. جو یقین رکھنے والا ہونا اس کے لیے یہی کافی ہے، اس کے لیے تو ہم نے واضح کر دی ہیں. अब एक एक इनमें से चाहता है हमारे पास एक एक के पास कोई फरिश्ता आए, एक एक के पास कोई आए वही लेकर, एक एक के पास किताब आए, तो ऐसा तो नहीं होने वाला। जिसने यकीन करना है ये अल्लाह की आयतें हैं, क्लियर है, सामने खुली हुई है। तो आपको भी अगर कभी कोई कहे कि हम किसी साइन का वेट कर रहे हैं, कुछ अल्लाह हमें दिखाए बस, तो ऐसे नहीं होता कि इंडिविजुअली हर एक के पास अलग अलग साइन आने लगे। तो वो भी कहते थे हमारे पास ही कोई निशानी आ जाए, आज भी वही डिमांड्स है। ए नबी इन्ना अरसलना कबिल हक बशीरन व नदीरा, ए नबी बेशक हमने आपको हक के साथ भेजा है, आप तो बशारत देने वाले हैं और डराने वाले हैं। बशारत किसको देंगे आप सल्लल्लाहु अलैहि वसल्लम? जो ईमान वाले हैं। और डरावे किन के लिए हैं? जो नहीं मानते। और ए नबी वला तुसअलु अन अस्हाबिल जहीम, ए नबी आपसे सवाल नहीं किया जाएगा जहन्नम वालों के बारे में, यानी आप सल्लल्लाहु अलैहि वसल्लम कोई दारोगा नहीं है कि आपको लोगों को पकड़ पकड़ के लाना पड़े कि हाय ये आ जाए इस तरफ, इनको जरूरी आना पड़ेगा। नहीं, आप अगर कोई नहीं मानता तो आपसे क्यामत के दिन ये नहीं सवाल होगा कि हमने आपको भेजा था इतने लोग फिर भी जहन्नुम में कैसे चले गए। नहीं, और ये बात हर दाई दीन को अपने सामने रखनी चाहिए, समझ आई? ये बात हमें सबको समझनी चाहिए, जो भी आगे लोगों को बात बताए वो ये जान ले कि मेरी ये जिम्मेदारी नहीं है कि लोगों को मैंने जहन्नुम से अब निजात दिला के रहना है। नहीं, मेरी जिम्मेदारी सिर्फ बता देना है, पहुंचा देना है, फिर कोई माने या नहीं माने ये उसकी जिम्मेदारी है, ठीक है? क्योंकि जब आप ये समझ लेते ना बस हमारी जिम्मेदारी है, हमने करके रहना है, तो फिर क्या होता है? होता यह है कि अगर फिर कोई कहीं हमें कॉम्प्रोमाइज करना पड़े, हमें कुछ झुकना पड़े, तो हम कहते हैं चलो कोई बात नहीं, हम थोड़ा झुक जाते हैं, ये मान तो लेना, ये किसी तरह बस मान जाए। नहीं, आपकी जिम्मेदारी उसको मनवा लेना नहीं है, पहुंचा देना है, ठीक है? तो आप सल्लल्लाहु अलैहि वसल्लम से नहीं पूछा जाएगा और ना ही किसी और से पूछा जाएगा कि ये लोग जहन्नुम में क्यों गए हैं। वलन तरदा अनकल यहूद वलन नसार, और हर गिज नहीं राजी होंगे आपसे यहूदी और ना ही ईसाई। अब ये देखे ना, ये बात यहाँ पे आ गई कि बात ये थी कि आप सल्लल्लाहु अलैहि वसल्लम या सहाबा कराम जैसे पहले भी जिक्र आया, वो ये सोचते थे कि ये लोग क्यों नहीं मानते, ये लोग तो किताब वाले हैं, इनको तो मान लेना चाहिए, ये क्यों नहीं मानते। अल्लाह ताला ने फरमा दिया ये नहीं मानेंगे क्योंकि इनका प्रॉब्लम कुछ और है, ये आपसे खुश होंगे ही नहीं, राजी होंगे ही नहीं, ना यहूदी और ना नसरानी। कब तक नहीं राजी होंगे? हत्ता तत्तबिया मिल्लतहुम, जब तक कि आप इनके तरीके की को फॉलो ना करें। आप सोचते हैं कि ये इसलिए नहीं कन्विंस होते कि पता नहीं हम इनको इनके पास एक एक के पास आयत नहीं आ रही या इसके पास ऐसे हो रहा है या ये है मसला। नहीं, असल में मसला कुछ भी नहीं है, इन्होंने मानना ही नहीं, इन्होंने राजी होना ही नहीं है, इसलिए कि ये चाहते हैं कि आप इनके तरीके पे आ जाएं। इनको राजी करने के लिए आपको अपना दीन छोड़ना पड़ेगा, अगर आप ये सौदा नहीं करते वो कभी आपसे राजी नहीं होंगे, और अगर ये सौदा कर लेते हैं तो अल्लाह आपसे कभी राजी नहीं होगा। देखिए ना, क्या ये कल के लिए ही थी आयतें या आज के लिए भी हैं? क्या ऐसा नहीं लगता कि ये आयत आज के लिए नाजिल हुई है? इसलिए कि ये आज मुसलमानों का रवैया है, आज मुसलमान हर वक्त इस कोशिश में है कि हम चाहे हमें अपने दीन के अहकामात को तोड़ना पड़े, कुछ भी करना पड़े, हम ऐसे कुछ काम अपना लें इनके, कुछ ऐसी कुछ चीजें कर लें, हम अपने अंदर चेंज ले आए, हम अपने दीन की चीजों को छोड़ दें ताकि ये हमें रिजिड ना समझे, हमारा सॉफ्ट इमेज हो, हम मॉडरेट कहलाएं, हम फंडामेंटलिस्ट ना कहलाएं, ये हमें कबूल कर लें, किसी तरह एक्सेप्ट कर लें, हमसे खुश हो जाए बस। लेकिन वो कभी भी नहीं खुश होंगे, वो कभी नहीं खुश होंगे, इसलिए कि वो खुश तब होंगे जब आप, ये नहीं है कि अपने दीन के तौर तरीके छोड़ देंगे तो वो खुश हो जाएंगे, नहीं, تب خوش ہوں گے جب آپ ان کا دین اختیار کر لیں گے. بہت سارے لوگ آج اس کوششوں میں ہیں, بلکہ ہمارے ملکوں میں تو یہ دوڑ زیادہ ہی ہے کہ کسی طرح. ابھی مجھے ایک عرب ملک میں بھی جانے کا اتفاق ہوا, تو یہی دیکھ کے دکھ ہوا بہت زیادہ کہ ہمارے مسلمان ایسی کوششوں میں ہیں, اتنی بھاگ دوڑ کر رہے ہیں, اتنا اس چیز کے لیے انہوں نے اپنے آپ کو سمجھنے ڈیڈیکیٹ کر دیا کہ کسی طرح ان لوگوں کو خوش کر دیا جائے, یہ ہم سے خوش ہو جائیں بس. اب وہ خوش ہوں کرنے کے لیے ان کو وہ پتہ نہیں کیا کیا کر رہے ہیں, اپنے دین کے احکامات کو تو توڑ ہی رہے ہیں. بالکل ان کے جو رسم و رواج اور ان کے طریقے اور ان کے مذہبی شاعر جو ہیں ان تک کو اپنا رہے ہیں صرف اس لیے تاکہ ان کو کسی طرح ہم راضی کر لیں اپنے سے. راضی نہیں انہوں نے پھر بھی ہونا, آپ ان کا دین اپنائیں گے تو راضی ہوں گے. وہ جو دولین اور جو مغدوب ہیں, آج ہماری کوششیں کیا ہیں, اللہ کو راضی کرنے کی نہیں فکر ہے, ہر ایک کو یہ فکر ہے کہ ہم ان دولین اور مغدوب کے جیسے ہو جائیں, یہ ہم سے خوش ہو جائیں اور اس دوڑ میں لگے ہوئے. اللہ تعالیٰ نے فرمایا قل ان ہدی اللہ ہو الہدی, بے شک ہدایت تو اللہ کی ہے جو ہدایت ہے. ان کو بتا دیں یہ جو ہدایت, یہ جو قرآن کی شکل میں آئی ہے نا, اس کو جو قبول کرے گا وہی ہدایت پہ ہو گیا. ہم کہاں سے ہدایت لیتے ہیں, رہنمائی کہاں سے لیتے ہیں, گائیڈنس کہاں سے لیتے ہیں, یہود و نصارہ سے یا اللہ تعالیٰ سے؟ اللہ نے تو فرمایا کہ اللہ کی رہنمائی صرف رہنمائی ہے, لیکن آج اگر دیکھا جائے تو ان سے رہنمائی لیتے لیتے ہم آج کہاں تک پہنچ گئے ہیں, اپنا دین تک بھلا دیا. آج دین صرف مسجد تک کنفائن ہو کے رہ گیا, مسجد سے باہر عام زندگیوں میں ہم یہود و نصارہ سے پوچھتے ہیں کیسے کھائیں, کیسے پہنیں, کیسے بولیں, کیسے گریٹ کریں, خوشی کیسے کریں, زندگی کیسے گزاریں, کیا ان سے نہیں گائیڈنس لیتے؟ اللہ تعالیٰ نے جب فرما دیا کہ ہدایت صرف اللہ کی ہدایت ہے, اس قرآن کی طرف آؤ گے یہ ہدایت ہے, اسی کو ہدایت یافتہ کہا جائے گا جو اس کے اوپر آئے گا, باقی کوئی ہدایت ہدایت نہیں ہے. وہ آپ کو جتنے مرضی بتائیں طریقے, یہ طریقے صحیح ہیں, وہ صحیح نہیں ہے. ہدایت یہ ہے جو اللہ نے بھیج دی, اس کے مقابلے میں ان سے ہدایت مانگتے, ان سے پوچھتے ہیں کیسے چلنا ہے. یہی تو پھر ہماری بربادی کے ریزنز ہیں نا. اللہ تعالیٰ نے فرمایا والا انہیں تبعت اہواءہم بعد الذی جاءک من العلم ما لک من اللہ من ولی ولا نصیر. دیکھیں کتنی صاف آیتیں ہیں. پھر جس نے بھی, البتہ اگر پیروی کی تم نے, اب یہاں پہ کس کو کہا جا رہا ہے؟ سب سے پہلے اولین مخاطب تو آپ صلی اللہ علیہ وسلم ہے. آپ کو کہا جا رہا ہے کہ اگر اے نبی آپ نے ان کی خواہشات کی پیروی کی نا, اس کے بعد کہ آپ کے پاس علم آ گیا. کون سا علم آ گیا تھا آپ کے پاس؟ قرآن, ہدایت. اگر پھر بھی آپ ان کی خواہشات کے پیچھے گئے کہ چلو تھوڑا سا کمپرومائز کر لیتے ہیں, جیسے یہ کہتے ہیں تو کچھ ان کی مان لیتے ہیں, کچھ اپنی کر لیتے ہیں. دیکھیں کئی لوگ بیچ میں ہوتے ہیں نا, بڑے مصلحت پسند ہوتے ہیں, وہ کہتے ہیں بھائی اگر یہ ہماری 70% مان رہے ہیں کوئی بات نہیں, ہم نے ان کی 30% مان لی تو کیا فرق پڑ گیا؟ نہیں, آپ نہیں کر سکتے. اے نبی اگر آپ نے ان کی خواہشات کی پیروی کی اس کے بعد کہ آپ کے پاس علم آ گیا, اللہ سے بچانے والا پھر آپ کے لیے کوئی نہیں ہوگا, نہ کوئی دوست ہوگا نہ کوئی مددگار ہوگا. یہ آپ صلی اللہ علیہ وسلم نے کرنا تو نہیں تھا. آپ صلی اللہ علیہ وسلم کو کہہ کے ہم سب کو بتا دیا گیا کہ دیکھ لو اللہ تعالیٰ نے اگر نبی کریم صلی اللہ علیہ وسلم سے یہ فرما دیا, جن کا تو صرف مشن ہی یہی تھا کہ کسی طرح ان کو اس دین کی طرف لایا جائے, ان کی تو نیت یہ تھی نا. ہم تو کس لیے کرتے ہیں؟ یہ ہم سے راضی ہو جائیں تاکہ ہم دنیا میں ذرا ایسے نہ کہلائیں کہ ہم بہت دینی ہیں اور بڑے سخت ہیں. ہمارا تو ڈفرینٹ ہی بات ہے نا, ہمیں کوئی ان کو دین کی طرف بلانے کے لیے تھوڑا ہی ہم ان کو راضی کرنا چاہتے ہیں. ہم ان کو راضی کرنا چاہتے ہیں تاکہ بس یہ ہم سے خوش ہو جائیں گے تو ہم پتہ نہیں دنیا میں کتنے بلند ہو جائیں گے. تو ان کو تک اللہ تعالیٰ نے یہ منع فرما دیا کہ آپ ان کی خواہشات کے پیچھے جو جیسا یہ چاہتے ہیں ویسا آپ نہیں اس کو فالو کر سکتے. یہ اب بات بتائیں کہ ہمارا پھر کیا رہ گیا کہ ہم ان کی خواہشات کے پیچھے چلیں. اس کے بعد کہ اللہ نے ہمیں قرآن دے دیا, ہدایت کی کتاب دے دی ہے, کیوں ان کی خواہشات کے پیچھے چلنے سے کیوں روکا گیا؟ ان کی خواہشات کی بیس کیا ہے بتائیں؟ کیا بیس ہے ان کی خواہشات کی؟ کیا اللہ کی کتاب ہے؟ کیا دین ہے؟ نہیں, بس خواہش نفس, جدھر ان کا دل چاہتا ہے وہ ویسے کرنے لگتے ہیں, یا شیطان جو دل میں ان کے ڈال دیتا ہے, جیسے جی چاہا ویسے پہن لیا, جیسے جی چاہا ویسے زندگی گزار لی, نہ کسی حرام کا پتا نہ حلال کا پتا, کچھ یعنی من مانی زندگی گزارنا. یہ تو ان کی خواہشات ہیں, یہ ان کی زندگیاں, ہم بھی اگر انہی کے مطابق پیچھے چلنے لگے تو اللہ تعالیٰ نے پھر فرما لیا پھر آپ چوائس کر لیں, یا تو ان کے ساتھ جائیں یا اللہ کو ولی اور نصیر بنا لیں. لیکن اگر ان کے ساتھ گئے, ان کی خواہشات کے پیچھے چلے, جبکہ اللہ تعالیٰ نے آپ کو اتنا پیارا کلام دے دیا ہوا ہے, سچائی کا علم آپ کو ہو گیا ہے, اللہ کی طرف سے ہدایت آ گئی ہے, آپ کو پتا چل گیا ہے کہ زندگی گزارنے کا طریقہ کیا ہے, تب بھی اگر آپ نے انہی کو فالو کیا تو اس کا انجام پھر بہت برا ہے, اس لیے کہ پھر رب کو چھوڑنا پڑے گا, پھر اللہ سے بچانے والا کوئی نہ دوست ہوگا نہ مددگار, پھر انہوں نے تو نظر بھی نہیں آنا اس دن. کر کے دیکھ لو پھر ان کے ساتھ دوستیاں یا ان کی خواہشات کی پیرویاں, کہ تم تنہا رہ جاؤ گے, کوئی تمہارا سہارا نہیں ہوگا, نہ دوست ہوگا تو نہ کوئی مددگار ہوگا اللہ سے بچانے والا. اور ان کی خواہش اور کیا ہے ان کی خواہش؟ کہ آپ ان کے دین پہ آ جائیں, کفر پہ آ جائیں, جیسے پہلے یہ بات ہوئی تھی نا شروع آیت میں, ہم نے یہ سوچ لیا کہ چلو ہم ان جیسے بن جائیں گے, ہم سے خوش ہو جائیں گے, ان جیسے بول لیں, ان جیسے پہن لیں, کرسمس پہ ٹری کھڑا کر لیں, ویلنٹائن منا لیں, یہ ہم سے راضی ہو جائیں کسی طرح. تو راضی تو پھر بھی نہیں ہوئے وہ آپ سے. واقعی وہ علی حدیث پوری آ گئی نا, کہ گو کے بل میں بھی یہ گھسیں گے تو ہم ان کے پیچھے گھسیں گے. آج آپ کے سکولوں میں ہالووین منائی جاتی ہے, آپ کے ملکوں میں, مسلمان ملک میں, وہاں پہ ویلنٹائن ڈیز منائے جاتے ہیں, وہاں پہ کرسمس اور سینٹاز اور ان کے بارے میں بتایا جاتا ہے, وہاں پہ جگہ جگہ شراب خانے کھلے ہوئے تاکہ ان لوگوں کو کوئی مشکل نہ ہو, اور ہم بھی شراب پی کے دکھائیں تاکہ پتا چلے کہ ہم میں تم میں دیکھو کوئی فرق تھوڑی ہے, ہم ایسا نہیں ہے کہ ہم بہت سخت ہیں کوئی, دیکھو ہم بھی تمہاری طرح کہیں تو ہیں, یہ دیکھو ہم بھی شراب پیتے ہیں, اور ناچ گانا اور بے حیائیاں اور کپڑے اتار کے پھینک دینا, دیکھو ہم بھی تمہارے جیسے, دیکھو ہمارا پہننا اوڑھنا تمہارا ایک ہی تو جیسا ہے, اب تو ہم سے خوش ہو جاؤ نا. اللہ کاش ہمیں اللہ کو راضی کرنے کی اتنی فکر ہو جتنی ان کو راضی کرنے کی, ہم عروج جاتے ہیں اس دنیا میں ان کو راضی کر کے, اسی لیے زوال ہی زوال ہے, پستی ہی پستی ہے, گرے ہوئے ہیں دنیا میں, کیونکہ یہ کام کر رہے ہیں ہم. پھر اللہ تو دوست نہیں اور نہ مددگار ہے, نہ دنیا میں نہ آخرت میں, اور اللہ سے بچانے والا بھی نہیں کوئی ملے گا. پھر یہاں تک تلاوت سنیں, پھر آگے بہت اہم آیت آ رہی ہے.
وَقَالُوا اتَّخَذَ اللَّهُ وَلَدًا سُبْحَانَهُ بَل لَّهُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلٌّ لَّهُ قَانِتُونَ بَدِيعُ السَّمَاوَاتِ وَالْأَرْضِ وَإِذَا قَضَى أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونُ وَقَالَ الَّذِينَ لَا يَعْلَمُونَ لَوْلَا يُكَلِّمُنَا اللَّهُ أَوْ تَأْتِينَا آيَةٌ كَذَلِكَ قَالَ الَّذِينَ مِن قَبْلِهِم مِثْلَ قَوْلِهِمْ تَشَابَهَتْ قُلُوبُهُمْ قَدْ بَيَّنَّا الْآيَاتِ لِقَوْمٍ يُوقِنُونَ إِنَّا أَرْسَلْنَاكَ بِالْحَقِّ بَشِيرًا وَنَذِيرًا ولا تسأل عن أصحاب الجحيم ولن ترضى عنك اليهود ولا النصارى حتى تتبع ملتهم قل إن هدى الله هو الهدى ولئن اتبعت أهواءهم بعد الذي جاءك من العلم ما لك من الله من ولي ولا نصير.
میری آیت، یہ بہت اہم آیت ہے، اس کو ذرا غور سے سنیے گا. الذین آتیناہم الکتاب، وہ لوگ جن کو ہم نے کتاب دی. اچھا آپ دیکھتے ہیں پہلے کئی مقامات پہ یہ آیا ہے، الذین اوت الکتاب، وہ لوگ جو دیے گئے کتاب، مجھول کے سیغے میں آیا. یہاں پہ کیا آیا؟ آتینا، ہم نے دی ان کو کتاب. فرق ہے نا، ایک جگہ اللہ تعالیٰ نے اپنا آپ مینشن کیا ہے، یعنی فائل دینے والا اللہ ہے نا، تو اللہ تعالیٰ نے اپنا بتایا کہ ہم نے دی کتاب. دوسری جگہ، بہت سی جگہوں پہ اللہ دینا اوت الکتاب یعنی دیے گئے کتاب، اللہ تعالیٰ نے اپنا نام اس میں مینشن ہی نہیں کیا کہ ہم نے دی. آپ دیکھیں گے، فرق دیکھیے گا، جہاں پہ ان لوگوں کی کوئی تعریف ہو، کوئی اچھی بات ہو، وہاں پہ تو اللہ تعالیٰ نے فرمایا آتینا ہوں، اور جہاں پہ ان کے کسی جرم کی بات ہو، ان کی کوئی ان کی برائی کی بات ہو، وہاں پہ اوت الکتابہ بتایا گیا. تو یہ تھوڑا سا ڈفرینس نوٹ کر لیں. یتلونہ حق تلاوتی، وہ لوگ جن کو کتاب دی گئی. اگر ہم اہل کتاب کی بات کریں، پہلے ان کی بات لے لیتے ہیں، پھر اس کے بعد ایک عمومی معنی اس آیت کا ہم لیں گے. وہ تلاوت کرتے ہیں اس کتاب کی، جیسے کہ حق ہے اس کی تلاوت کرنے کا. تلاوت کا معنی کیا ہے؟ میں نے آپ کو قراءت اور تلاوت میں فرق بتایا ہوا ہے. قراءت ہوتی ہے صرف پڑھنا، اور تلاوت ہے پڑھنا اور اس کو فالو کرنا، پڑھنا اور اس کی پیروی کرنا. تلاوت کہتے ہیں تلا یتلو تلون، کہتے ہیں پیچھے چلنے کو، فالو کرنا. ٹھیک ہے، تو اس میں یعنی معنی کو فالو کرنا، سمجھ سمجھ کے پڑھنا یا عمل میں اس کو فالو کرنا، صرف یہ ریڈ ہی نہیں کر لینا بلکہ اس کو پیچھا بھی اس کا کرنا. اولئک یؤمنون بہ، یہی لوگ ہیں جو اس کے اوپر ایمان لاتے ہیں، یعنی یہی لوگ ہیں ایمان لاتے ہیں. یا ہم نے پہلے پڑھا تھا کہ یؤمنون، جیسے کہ یہ مضارے ہے، تو مضارے کے اندر معنی کیا آتا ہے؟ پریزنٹ اور فیوچر دونوں کا آتا ہے. تو ایمان لائیں گے بھی کہہ سکتے ہیں، ایمان لاتے ہیں یا ایمان لائیں گے، یعنی جو اپنی کتاب پڑھتے ہیں اور اس کی تلاوت کا حق ادا کرتے ہیں، وہی ان فیوچر ایمان لائیں گے. انہی سے واقعی وہ حق ادا کرتے ہیں، کیونکہ کیسے حق ادا کرتے ہیں؟ جو ان کی کتاب میں لکھا ہوا ہے اس کے مطابق کرتے ہیں. ٹھیک ہے. وَمَن يَكْفُرْ بِهِ، اور جو کوئی کفر کرے گا اس کا، کفر کا معنی انکار بھی ہے اور ناشکری بھی ہے. ٹھیک ہے، تو یہاں پہ اگر ہم اہل کتاب کا معنی لے رہے ہیں، تو انکار کرے گا یعنی اس کی بات نہیں مانے گا، اس کتاب میں جو لکھا ہوا وہ نہیں مانے گا، حق تلاوت ہی نہیں کرے گا، فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ، تو وہی خسارہ پانے والے ہیں. پھر ان کے لیے تو خسارہ ہی خسارہ ہے، تباہی اور بربادی پھر ان کا مقدر ہے، کیونکہ پھر آخرت میں ان کے لیے تو کچھ نہیں ہے. ٹھیک ہے، کیا کس سے انکار کیا؟ حق تلاوت ہی سے، کیونکہ اگر تلاوت انہوں نے واقعی صحیح سے کی ہے، ریڈ کیا اور فالو کیا، تو پھر تو وہ ایمان رکھیں گے، ایمان لائیں گے آپ صلی اللہ علیہ وسلم پہ. سمجھ آ گئی یہ بات؟ یہاں تک یہ بات ہو گئی. ٹھیک ہے، اب دیکھتے ہیں اس کا عمومی معنی. الذین آتیناہم الکتاب، وہ لوگ جو دی ہم نے ان کو کتاب. آپ کو ملی ہے کتاب؟ آپ کو بھی ملی ہے. کون سی کتاب ملی آپ کو؟ قرآن. تو یہودیوں کو بھی ملی، عیسائیوں کو بھی ملی، مسلمانوں کو بھی ملی کتاب. تو اس کا مطلب ہم بھی اس میں شامل ہوئے نا. اللہ تعالیٰ نے یہاں پہ یہود و نصارہ، جیسے پہلے ان کا نام لیا گیا ہے، اس طرح سے ان کا نام یہاں پہ نہیں لیا، بلکہ فرمایا الذین آتیناہم الکتاب، اس میں سارے ہی لوگ آ گئے جن جن کو بھی کتاب ملی. وہ کیا کرتے ہیں؟ ان کا کام کیا؟ ان کی مصروفیات کیا ہیں؟ یتلونہ حق تلاوتی، وہ تلاوت کرتے ہیں اس کی، جیسے کہ حق ہے اس کی تلاوت کرنے کا، وہ اس کی تلاوت کرنے کا حق ادا کرتے ہیں. اللہ کی کتاب کی تلاوت کا حق کیا ہے؟ یہ پتا ہے آپ کو؟ کیا حق ہے؟ سب سے پہلا حق تو یہ ہے کہ اس کو جو ریڈ کیا جائے, جب ریڈ کریں گے آپ تو ظاہر ہے صحیح تجوید کے ساتھ, صحیح الفاظ کی ادائیگی کے ساتھ اس کو پڑھا جائے, ٹھیک ہے. پھر اور کیا اس کا حق تلاوت کا؟ اس کے معنی سمجھے جائیں, کیونکہ ظاہر ہے اگر فالو کرنا ہے تو فالو کیسے کریں گے؟ آپ ایک کہانی کو فالو کرتے ہیں, آپ کہانی سنائی جا رہی ہے, آپ اس کو فالو کر رہے ہیں, کیسے فالو کرتے ہیں اس کو؟ فالو کرنے کا مطلب یہی تو ہوتا ہے نا کہ آپ کو سمجھ آ رہی ہے, آئی ایم فالوئنگ اٹ, مجھے سمجھ آ رہی ہے بات کی, آپ سمجھتے ہیں اس کو, ٹھیک ہے. تو سمجھ بھی اس میں آ گئی, اس پہ غور و فکر کرنا, اس لیے کہ جب آپ عمل کرنے لگیں گے تو آپ کو صحیح اس کی ڈیپتھ پتا ہوگی تو عمل کر سکیں گے نا. فالو کرنے کا مطلب ایک کیا ہوتا ہے؟ عمل کرنا. یہ میں نے جو ریڈ کیا ہے اس کو میں نے فالو بھی کیا ہے, ویسے ہی عمل کیا نا. آپ اپنے بچے کو کہتے ہیں آپ فالو کرو میری انسٹرکشنز کو, تو کیا مطلب ہوتا ہے؟ عمل کرو ان پہ. اور حق تلاوتی کیا ہے؟ اس کو دوسروں تک پہنچانا بھی ہے. اولائکا یؤمنون بہ, سبحان اللہ, یہی لوگ ہیں جو اس پہ ایمان رکھتے ہیں. یعنی جو لوگ یہ کہیں کہ ہم اس کتاب پہ ایمان رکھتے ہیں لیکن وہ حق کا تلاوت ہی نہیں کرتے, اللہ تعالیٰ نے تو یہاں پہ فرما دیا کہ جو حق کا تلاوت ہی کرتے ہیں صرف وہی ایمان رکھتے ہیں اس پہ, یہ ہیں ایمان لانے والے اس پہ. تو پھر باقی لوگ کیا ہیں جو حق ادا ہی نہیں کرتے؟ وہ کس کیٹیگری میں آتے ہیں؟ جو ایمان نہیں لاتا تو وہ کیا کرتا ہے پھر؟ کفر ہو گیا اس کا, یعنی ناشکری ہو گئی, اس کتاب کی ناشکری کرتے ہیں. کیونکہ دیکھیں آگے ہی آ گیا نا اس کا الٹ, وَمَنْ يَكْفُرْ, اور جو کوئی, اب ہم کفر کا معنی کیا لیں گے؟ ناشکری, جو ناشکری کرتا ہے اس کی. کیونکہ اگر تم نے ناشکری نہ کی ہوتی تو پھر تو تم کہتے ہو نا ہم ایمان رکھتے ہیں. آپ کا ایمان پھر کیسا ایمان ہے کہ آپ کہیں کہ میں اس کے اوپر ایمان رکھتی ہوں لیکن اس کو پڑھنے کے لیے میرے پاس ٹائم نہیں ہے, یہ تو ناشکری ہے. میں اس کے اوپر ایمان رکھتی ہوں لیکن اس کو فالو میں نے نہیں کرنا. دیکھیں جس چیز کو آپ ویلیوبل سمجھتے ہیں نا پھر آپ اس کے لیے ٹائم نکالتے ہیں, پھر ٹائم نکلتا نہیں ہے, نکالا جاتا ہے, رائٹ. مثلاً ہے جن لوگوں کو خبریں پڑھنے کا شوق ہے وہ اس کے لیے ٹائم نکالتے ہیں نا, چاہے کھانے کی میز پہ بیٹھ کے خبریں پڑھیں, چاہے گاڑی میں خبریں سنیں, چاہے وہ کسی طرح بھی کریں, ٹرین میں بیٹھ کے جاتے وقت خبریں پڑھیں. تو قرآن کے لیے وقت نہ نکلے تو اس کا مطلب تو یہ ہے کہ اس پہ ایمان میں کچھ مسئلہ ہے, کچھ پرابلم ہے. اور واقعی دیکھیں آج کتنے ہی سارے لوگ ہیں جو یہ تو دعویٰ کرتے ہیں کہ ہم اس قرآن پر ایمان رکھتے ہیں, لیکن کیا ان کا ایمان اس قرآن پہ ہے؟ جبکہ اللہ تعالیٰ تو فرما رہے ہیں کہ وہ یتلونا ہو, وہ اس کی تلاوت کرتے ہیں. سب سے پہلی تو بات یہ کہ کیا تلاوت ہوتی ہے؟ اور پھر سیدھی ایسے تلاوت نہیں, حق کا تلاوت ہی, جیسے حق کیا تلاوت کرنے کا, جیسے تلاوت کرنی چاہیے, جیسے ڈیزرو کرتی ہے اس طرح سے تلاوت کرتے ہیں. ان کا صرف ایمان ہے, وہ صرف ان کا دعویٰ نہیں ہے بلکہ واقعی ہی وہ ایمان رکھتے ہیں. پھر یہ اللہ تعالیٰ کی طرف سے ایک ان کی کنفرمیشن ہے کہ وہ واقعی ایمان رکھنے والے ہیں, باقی صرف دعویٰ کرنے والے ہیں. اور کفر کس کو کہا گیا ہے؟ جو ایمان نہیں رکھتا. تو یہ تو پھر بہت نقصان اٹھانے والے ہیں, فرمایا گیا وہ خسارے میں ہیں, خسارہ پانے والے ہیں ایسے تمام لوگ. اب اپنی لائف سے یہ بتائیے, اپنے ابھی تک کے آپ نے جتنا پڑھا ہے, جتنا حصہ قرآن پاک کا آپ نے سیکھ لیا ہے اور جتنا نہیں ابھی سیکھا, کچھ فرق آپ کو لگتا ہے؟ یہ جتنے پیجز ہیں ان کی طرف دیکھیں جو آپ کر چکے ہیں, پھر بتائیں کہ حق کیسے ادا ہوتا ہے. حق تو ایسے ہی ادا ہوتا ہے نا کہ جو حصہ آپ نے پڑھ لیا ہے, سمجھ لیا ہے, سیکھ لیا ہے, اب اس کے اوپر عمل بھی ہو سکتا ہے. تو کیا جو حصہ ابھی تک نہیں سیکھا, ابھی تک آپ اس سے ناواقف ہیں, کیا اس پہ عمل ہو سکتا ہے؟ نہیں ہو سکتا نا. تو حق کا تلاوت ہی تو نہیں ہوا پھر. کیونکہ حق کا تلاوت ہی کے لیے تو آپ کو یہ سب کام کرنے ہیں. ہم ابھی سمجھنے کے پوائنٹ پہ بھی نہیں پہنچے. آپ صلی اللہ علیہ وسلم نے تو فرمایا ہے کہ اس شخص کا قرآن پہ کوئی ایمان نہیں ہے جس نے قرآن کی حرام کردہ کو اپنے لیے حلال کیا ہو. اب سوچ لینا آپ کہ اس کا قرآن پہ کوئی ایمان ہی نہیں ہے, اور کتنے سارے لوگ ہیں قرآن کی کئی آیات پڑھتے ہیں لیکن وہ ان کو پتہ ہی نہیں کہ اس میں لکھا کیا ہے. اس میں جو حرام لکھا ہوا ہے ان کو پتہ ہی نہیں یہ حرام ہے, وہ اس کو حلال کیے ہوئے اپنے لیے. وہ کیا پڑھ رہے ہیں جب ان کو سمجھ ہی نہیں ہے. تو ظاہر سی بات ہے حلال اور حرام کا تو بعد میں سوال آتا ہے, ان کو تو یہ پتہ ہی نہیں حلال کیا ہے حرام کیا ہے کیا لکھا ہوا ہے کس پہ لعنت کی جا رہی ہے. وہ اس کو پڑھ رہے ہیں اور وہی کام کر رہے ہیں. تو حرام کردہ کو اپنے لیے حلال کیا ہوا ہے, اس کا ایمان ہے ہی نہیں آپ صلی اللہ علیہ وسلم نے فرمایا. اور پھر حدیث میں کہ کتنے ہی کتاب پڑھنے والے ہیں جو یعنی قرآن پڑھنے والے ہیں جو قرآن پڑھتے ہیں اور قرآن ان کو لعنت بھیجتا ہے. کیوں؟ اس لیے کہ جو پڑھ رہے ہیں اس کا الٹ کر رہے ہیں. کیوں الٹ کر رہے ہیں؟ اس لیے کہ ان کو سمجھ ہی نہیں ہے. تو آپ اس سے دیکھ لینا کہ حق کا تلاوت ہی میں یہ ہے کہ آپ کو سمجھنا ضروری ہے, تبھی آپ ایمان والے ہو سکتے ہیں اس کے اوپر, تبھی آپ ان میں لوگ ہیں جو یؤمنون ابھی ہی. اور جو اللہ کی کتاب کے اوپر ایمان رکھتا ہے پھر ہو نہیں سکتا کہ وہ اس کو پڑھے سیکھے بغیر, اس سے دلچسپی اس میں لیے بغیر ہی ایسے ہی زندگی گزارتا رہے. کیسے ہو سکتا ہے؟ یہ تو پھر جھوٹا دعویٰ ہے نا. اگر ہم کہیں ہمارا ایمان ہے ہمارا ایمان ہے ہمارا ایمان ہے اور اس کے بعد ہماری زندگی میں اس کتاب کی کوئی جگہ نہیں. اب آپ سوچ لیں جس قرآن کو ہم نے اپنا سفارشی بنانا ہے آخرت میں, اگر ہم اسی کے مجرم بن جاتے ہیں تو وہ یہ ہماری سفارش کہاں کرے گا؟ یہ تو وہ ہے جس نے ہمیں جنت کی طرف لے کر جانا تھا, یہ تو جنت کا راستہ ہے. ابو موسیٰ اشعری فرماتے ہیں قرآن کی اتباع کرنے والا جنت کے باغیچوں میں اترنے والا ہے, یعنی جس نے اس کو فالو کیا نا اس کا سمجھ لے اس نے جنت کا سودا کر لیا, اس نے جنت کے باغیچوں میں قدم رکھ لیا. تو یہ قرآن کا سفر تو جنت کے باغیچوں میں قدم رکھنا ہے, اور وہ اسی سے دور ہے تو جنت میں کیسے جائے گا پھر؟ اسی لیے ہے نا فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ, یہی خسارہ پانے والے ہیں. یہ نا شکریہ اس کی کہ اللہ نے جو نعمت دی ہوئی ہے اس کی طرف آپ کی کبھی نظر ہی نہیں جاتی, اس کو آپ نے ایک طرف ڈالا ہوا تو خسارہ ہی خسارہ ہے. دنیا کا بھی خسارہ ہے اور آخرت کا بھی خسارہ ہے, کیونکہ دنیا میں تو قرآن کے مطابق زندگی نہیں گزاریں گے, اللہ کی رحمت سے محروم رہیں گے, سکون اور امن نہیں رہے گا. کیونکہ امن سکون کس میں ہے؟ ہم سوچتے ہیں پیسے میں ہے, ترقیوں میں ہے, یہ ملکوں کی خوشحالیوں میں ہے, لگژریز میں ہے. حالانکہ آپ دیکھیں یہ ملک جن میں ترقیاں سب سے زیادہ ہیں نا, سب سے زیادہ ڈپریشن کی جو دوائیاں ہیں یہاں پہ بکتی ہیں. تو یہ ترقیاں اور یہ لگژری سکون نہیں دیتی. اللہ کی یاد ہے جو سکون دیتی ہے, اس کا کلام ہے جو سکون دیتا ہے, اس کا دیا ہوا طریقہ زندگی ہے جس کے مطابق آپ چلیں گے تو تب سکون آئے گا. اور آخرت کا خسارہ کیا ہے؟ آگ. کبھی ذرا سوچ کے دیکھیں کہ جو اس پہ ایمان نہیں رکھتے وہ آگ کی لپٹوں میں ہوں گے اس دن. کیا دل بیتاب نہیں ہوتا پھر کہ ہم جائیں اور ان کو بتائیں کہ دیکھو آپ لوگ جو سمجھتے ہو کہ آپ کا اللہ کی کتاب پہ ایمان ہے, تو ایمان تو ہو ہی نہیں سکتا جب تک کہ آپ اس کی تلاوت کا حق نہ ادا کر لیں. لوگوں کو یہ بات پتہ ہی نہیں ہے, اور آج تک وہ یہی نہیں جان پائے کہ قرآن کو سیکھنا, اس کو سمجھنا, اس کے اوپر عمل کرنا, یہ سب کتنا ضروری ہے. عمل کا تو مرحلہ بعد میں سٹیج آئی, یہ تو سٹیپس ہیں نا, سٹیپس آپ چڑھتے جائیں گے تو اوپر پہنچتے جائیں گے. سیکھنا سمجھنا تو پہلا سٹیپ ہے, آپ اس سیڑھی پہ بھی نہیں چڑھ رہے, آگے تو بہت بعد کی بات ہے. اور ابھی تک اسی کنفیوژن میں ہے کہ پتہ نہیں یہ فرض ہے بھی یا نہیں. نماز پڑھنا تو فرض ہے, ہاں یہ روزہ رکھنا فرض ہے, لیکن قرآن پڑھنا کہاں فرض لکھا ہوا؟ تو اگر آپ نے تلاوت کا حق نہیں ادا کیا نا, یاد رکھیے تلاوت الگ ہے قرآت سے, ٹھیک ہے نا؟ تو تلاوت کا حق ادا نہیں کیا تو اس کے اوپر ایمان ہی نہیں ہے. اب بتائیں کتنے لوگ ہیں جو یہ حق ادا کر رہے ہیں. اپنی آبادی میں دیکھیں کتنے لوگ ہیں, اپنے ارد گرد دیکھیں کتنے لوگ ہیں, اپنے رشتہ داروں میں دیکھیں, اپنے دوستوں میں دیکھیں, اپنے ہمسایوں میں دیکھیں, کتنے لوگ ہیں جو اس قرآن کے اوپر ایمان رکھتے ہیں. یہ دیکھیں آیت آپ کے سامنے ہے, اس کو آپ خود ترجمہ کر سکتے ہیں, آپ خود دیکھ لیں کہ کیا لکھا. یہی لوگ ہیں جو اس پہ ایمان رکھتے ہیں, اس کے علاوہ تو نہیں ہے کوئی جو ایمان رکھتا ہو. جو اس کی ناشکری کرتا ہے تو پھر وہ خسارہ پانے والے ہیں. تو یہ خالی گھر بیٹھے ایمان کے دعوے کرنے سے نہ کچھ حاصل نہیں ہوگا. ان کو بلائیں اس قرآن کی طرف, اس آیت کو لوگوں کو آگے بیان کریں. پھر اللہ تعالیٰ نے فرمایا, یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم وانی فضلتکم علی العالمین. اے بنی اسرائیل, یاد کرو میری نعمتیں جو میں نے تم پہ انعام کی ہیں. کتنی بے بہا نعمتیں اللہ نے انعام کی. سب سے بڑی نعمت تو ہدایت کی نعمت ہے, ان کو کتاب ہدایت عطا فرمائی. اور تمہیں فضیلت دی سارے جہانوں پہ, ساری یعنی جہانوں پہ مطلب کیا ہے, سارے جہان والوں پہ. اور یہ آیت ہم پہلے کر چکے ہیں, متقو یوم لا تجزی نفس عن نفس شیئا, اور ڈرو اس دن سے جس دن کوئی نفس کسی نفس کے کام نہیں آئے گا. تم اس سے غلط فہمیوں میں, خوش فہمیوں میں نہ رہنا کہ اس دن کسی اور کو سامنے کر دیں گے تو ہم بچ جائیں گے. ولا یقبل منھا عدل, اور نہ ہی کوئی بدلہ قبول کیا جائے گا, فدیے میں کوئی قبول کر لیا جائے گا کہ تم کہو کہ اچھا چلو ٹھیک ہے اب یہ میرے گناہ ہو گیا تھا تو اس کے برابر کا میں اب یہ کفارہ دیتی ہوں, یا یہ فائن ہے یا یہ جرمانہ ہے. دیکھیں جتنا بڑا جرم ہوتا ہے اتنا ہی بڑا جرمانہ ہوتا ہے نا. تو یہ نہیں اس دن کر سکیں گے کہ کوئی آپ سے کوئی بدلہ قبول کیا جائے, کیونکہ بدلہ کیسے قبول کیا جائے گا, اس دن کچھ ہوگا ہی نہیں انسان کے پاس کہ وہ کچھ دے سکے. دیکھیں نا اس دن تو یا تو نیکیاں یا گناہ ہیں بس. اس کے علاوہ تو انسان کے تو تن پہ کپڑے تک نہیں کہ وہی کسی کو دے دے, وہ کیا دے گا اس دن. اب یا تو نیکیاں دینی پڑیں گی یا گناہ کسی کے لینے پڑیں گے. ولا تنفعو ہے شفاعت, اور نہ ہی نفع دے گی کوئی سفارش. پہلے کیا آیا تھا اسی صورت میں ہم پہلے پڑھ چکے ہیں, ولا یؤخذ منها عدل, اور ہم نے یہ پڑھا ولا یقبل منها شفاعت, اور نہ قبول کی جائے گی ان سے کوئی سفارش. وہاں پہ کیا تھی, قبول کرنا, اور یہاں پہ کیا, نفع دے گی. یعنی اگر کوئی سفارش, اول تو سفارش قبول ہی نہیں ہوگی, اگر کوئی سفارش کر بھی لے تو نفع نہیں دے گی, کسی کو کوئی فائدہ نہیں پہنچے گا اس کا. منزل الذی یشفع عندہ الا باذنہ, کون ہے جو کسی کی شفاعت کر سکے مگر جس کو اللہ ہی اجازت دے. تو پھر اللہ تعالیٰ نے کسی کو معاف کرنا ہوگا تو وہ کسی کو اجازت دے گا. ولا هم ینصرون, اور نہ ہی وہ مدد دیے جائیں گے. مدد کون کرے گا اس دن جب ہر ایک کہہ رہا ہوگا کہ اللہ ان کو بھی پھینک دے میرے بدلے میں جہنم میں, بیٹے کو بھی, بیوی کو بھی, شوہر کو بھی, اولاد کو بھی, اللہ ان سب کو پھینک دے میرے بدلے میں جہنم میں. تو مدد کس نے کرنی ہے بتائیں. لوگ یہاں پہ کہتے ہیں یہ کر لو, وہاں پہ ہم تمہاری جگہ جواب دے دیں گے. وہاں پہ کس نے جواب دینے کے لیے کھڑے ہونا, انہی لوگوں نے کہنا ہے کہ ان سب کو ڈالیں جہنم میں بس مجھے بچا لیں. تو یہ کیوں کہا گیا یہاں پہ کہ یہ بھروسے چھوڑ دو, یہ جن جن کے اوپر تم نے بھروسے کیے ہیں نا یہ سب چھوڑ دو. یہی چار چیزیں ہوتی ہیں جو انسان سوچتا ہے, کوئی بات نہیں رشوت دے دیں گے, کوئی بات نہیں کسی کی سفارش کرا لیں گے, میرے کانٹیکٹس ہیں, کوئی بات نہیں فلاں میرے لیے کھڑا ہو جائے گا, اور نہیں کچھ تو میرے ماں باپ تو میری ہیلپ کریں گے, میرے رشتے دار کس دن کے لیے. یہی چیزیں ہوتی ہیں نا, سب چیزیں اللہ تعالیٰ نے رول آؤٹ کر دی. اب دیکھیں یہاں پہ آیت 123, اور آپ کھولیں پیچھے آیت 47 اور 48, وہاں سے یہ ڈسکشن شروع ہوئی تھی. اور یہی دو آیات تھوڑے سے رد و بدل کے ساتھ آگے بھی, وَتَّقُوا يَوْمَ لَا تَجْزِي نَفْسٌ عَن نَّفْسٍ شَيْئًا, یہ سیم ہے, لیکن وہاں پہ وَلَا يُقْبَلُ مِنْهَا شَفَاعَةٌ وَلَا يُؤْخَذُ مِنْهَا عَدْلٌ, یہاں یہ پارٹ میں تھوڑا سا فرق ذرا سا 19-20 کا آیا ہے. یہاں پہ عدل پہلے آ گیا اور شفاعت بعد میں, وہاں پہ پیچھے ہم نے شفاعت پہلے پڑھا تھا اور عدل بعد میں پڑھا تھا. تو ایگزیکٹ وہی آیات دوبارہ آئی ہیں, کیونکہ یہ سمجھ لیں ایک بریکٹ ہے, وہاں سے بریکٹ اوپن ہوئی اور یہاں پہ کلوز ہو رہی ہے. یہاں پہ ساری یہ جو فرد جرم عائد کی گئی بنی اسرائیل کے اوپر وہ یہاں آ کے مکمل ہو گئی. آپ نے پہلے چار رکوع اس سورہ بقرہ کے پڑھے تھے جس میں ساری تمہید تھی, یہ پانچواں رکوع جو میں نے آپ کو بتایا تھا یہ دعوت کا ہے, بنی اسرائیل کو دعوت دی گئی آپ صلی اللہ علیہ وسلم پہ ایمان لانے کے لیے, ٹھیک ہے. اور وہ اس کے بعد پھر اس رکوع سے ہم نے دیکھا کہ جب یہ رکوع سٹارٹ ہوا جو چھٹا رکوع ہے, تو یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم, یہ والی آیات جب سٹارٹ ہوئی ہیں تو یہاں پہ آ کے یہی آیات بالکل ایسے ہی مکمل ہوئی, اور یہ پورا مضمون اس کے اندر مکمل ہو گیا کہ اللہ تعالیٰ نے ان کو چوز تو کیا تھا, ان کو فضیلت تو دی تھی تمام جہانوں پہ, لیکن یہ انہوں نے کام کیے, اب اس کا انجام کیا ہے کہ ان کو اب اس آنر سے ہٹایا جا رہا ہے, جو یہ آنر ان کو ملا تھا ان سے واپس لیا جا رہا ہے, یہ ٹائٹل جو ان کو فضیلت دی گئی تھی اب یہ فضیلت ان سے لے لی جا رہی ہے, اب ان سے امامت کا جو مقام ان کو ملا ہوا تھا اللہ تعالیٰ لے کے امت مسلمہ کو دیں گے. لیکن آگے کی ابھی وہ آیات میں ہم پڑھیں گے, کیونکہ تحویل قبلہ کی آگے آیات آئیں گی جن میں سب سے پہلے مسلمانوں کا قبلہ چینج ہوگا, اور قبلے کے چینج کا مطلب یہی ہے کہ اب قبلہ وہ نو مور, وہ جو مسجد اقصیٰ تھی جو ان کا قبلہ تھا وہ قبلہ بدلا, تو اب امت بھی بدل گئی, وہ پہلے وہ چوزن ونس تھے اب مسلمز چوزن ون ہوں گے, وہ آگے انشاءاللہ آیات ہم پڑھیں گے. یہاں تک امید آپ کو سمجھ آ گئی ہوگی کہ کس طرح یہ مضمون شروع ہوا اور یہاں پہ آ کے الحمدللہ آج مکمل ہو گیا. اچھا تھوڑا سا آپ کو بتا دوں, دو احادیث آپ کے سامنے رکھنی تھی اس آیت کے حوالے سے, اسی میں یہ نوٹ کر لیں. یہ جس کے اندر شرک کی بات ہوئی ہے نا کہ وہ کہتے ہیں کہ اللہ تعالیٰ کی اولاد ہے, آیت نمبر 116 میں تو اللہ تعالیٰ نے فرمایا سبحانہ وہ تو پاک ہے اس کے اوپر, تو اس میں بخاری میں ایک حدیث قدسی ہے کہ اللہ تعالیٰ فرماتے ہیں کہ ابن آدم مجھے جھٹلاتا ہے, اس کو لائق نہیں ہے کہ وہ مجھے جھٹلائے, اور وہ مجھے گالیاں دیتا ہے اور اس کو یہ نہیں چاہیے کہ وہ مجھے گالیاں دے. اس کا جھٹلانا کیا ہے کہ وہ یہ سمجھتا ہے کہ میں اسے مار ڈالنے کے بعد پھر زندہ کرنے پر قادر نہیں ہوں, یہ ہے جھٹلانا. اور اس کا گالیاں دینا کیا ہے کہ وہ میری اولاد بتاتا ہے حالانکہ میں پاک ہوں, اور میری اولاد اور میری بیوی ہو اس سے بھی میں پاک ہوں, اس سے بلند و بالا ہوں. تو یہ اللہ کو استغفر اللہ اللہ تعالیٰ کو گالی دینا ہے کہ کوئی اس طرح کی بات کرے کہ اللہ کی اولاد ہے. اسی لیے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ بری باتیں سن کے صبر کرنے میں اللہ تعالیٰ سے زیادہ کوئی کامل نہیں ہے. یعنی کیا مطلب ہے, یعنی جو انسان کو جو بات بری لگتی ہے نا ہم تو فوراً کیا کرتے ہیں, بے صبرے ہو جاتے ہیں, فوراً اس کی گردن پکڑتے ہیں, لیکن تکلیف دہ بات سن کے اللہ سے زیادہ صبر کرنے والا کوئی نہیں ہے. کیونکہ شرک جو ہے نا وہ ایک ایسی بات ہے کہ اللہ تعالیٰ شان میں کتنی بڑی گستاخی ہے, گالی دینا ہے, اور وہ قادر ہے اس بات پہ کہ انسان کو پکڑ لے, پھر بھی مشرک یہ کہتے ہیں اللہ کی اولاد ٹھہراتے ہیں, پھر بھی وہ ان کو معاف کرتا ہے, ان کو روزی دیتا ہے. سبحان اللہ, تو یہ بات اللہ تعالیٰ کو شدید بری لگتی ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. انشاءاللہ تلاوت سنیں دو آیات کی.
وقالوا اتخذ اللہ ولدا سبحانه بل له ما في السماوات والأرض كل له قانتون بديع السماوات والأرض وإذا قضى أمرا فإنما يقول له كن فيكون وقال الذين لا يعلمون لولا يكلمنا الله أو تأتينا آية كذلك قال الذين من قبلهم مثل قولهم تشابهت قلوبهم قد بينا الآيات لقوم يوقنون إنا أرسلناك بالحق بشيرا ونذيرا ولا تسأل عن أصحاب الجحيم ولن ترضى عنك اليهود ولا النصارى حتى تتبع ملتهم قل إن هدى الله هو الهدى ولئن اتبعت أهواءهم بعد الذي جاءك من العلم ما لك من الله من ولي ولا نصير الذين آتيناهم الكتاب يتلونه حق تلاوته أولئك يؤمنون به ومن يكفر به فأولئك هم الخاسرون يا بني إسرائيل اذكروا نعمتي التي أنعمت عليكم وأني فضلتكم على العالمين واتقوا يوما لا تجزي نفس عن نفس شيئا ولا يقبل منها عدل ولا تنفعها شفاعة ولا هم ينصرون